أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم وبه نستعين والصلاة والسلام على سيد المرسلين وخاتم النبيين وعلى إطرته وآله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين واعلم يا بني أن أحدا لم يبني عن الله سبحانه كما أنبع عنه رسول فأعرض به رائدا وإلى النجاة قائدا فإني لم آلك نصيحة وإنك لن تبلغ في النظر لنفسك وإن اجتحدت مبلغ نظري لك. الحمد لله جو مولا کے مکتوبات ہیں اس میں مکتوب نمبر 31 میں ہے کیونکہ ایک طویل مکتوب ہے اور باپ کی طرف سے اولاد کے لیے نصیحت کے طور پر اور اس کا تیسرا جو ہے حصہ آج ہم ڈسکس کریں گے اور ہو سکتا ہے کہ دو حصے یا تین حصے اور اس کے بھی باقی رہیں گے. الحمدللہ طبیعت میری ٹھیک ہے لیکن کھانسی بیچ میں ہو سکتا ہے کہ ہو جائے جس سے آپ ڈسٹرب ہو سکتے ہیں تو پیشگی معذرت اور انشاءاللہ کہ ہم کوشش کریں گے کہ آج پورا وقت سے استفادہ کریں انشاءاللہ. فرماتے ہیں کہ بیٹا یاد رکھو تمہیں خدا کے بارے میں اس طرح کی خبریں کوئی نہیں دے سکتا جس طرح رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے دی ہیں, لہٰذا ان کو بخوشی اپنا پیشوا اور راہ نجات کا قائد تسلیم کرو. میں نے تمہاری نصیحت میں کوئی کمی نہیں کی ہے اور نہ تم کوشش کے باوجود اپنے بارے میں اتنا سوچ سکتے ہو جتنا میں نے دیکھ لیا ہے. یہاں پر اصل میں کیونکہ پیغمبر گرامی اسلام کے بارے میں یہ فرمایا کہ خدا کے بارے میں جس طرح اللہ کے رسول اطلاعات اور معلومات اور خبریں دے سکتے ہیں کوئی اور نہیں دے سکتا, لہٰذا اس عنوان سے آپ کو چاہیے کہ اپنا قائد و پیشوا اور نجات دہندہ کے طور پر قبول کر لیں. یعنی مولا یہاں پر ایک دلیل دے رہے ہیں, اگر فرض کرتے ہیں کہ کوئی اور اگر آپ پہلو کو دیکھنا نہیں چاہتا کوئی شخص, تو کم سے کم اس پہلو سے ہی صحیح کہ کس قسم کے فرد کو اپنا رہبر اور اپنا پیشوا ہونا چاہیے. ہر زمانے میں البتہ یہ ایک فارمولہ ہے اور عقلی فارمولہ بیان کیا حضرت نے, یہ قرآن کی آیت بیان نہیں کی ہے, ایک عقلی اور منطقی عقل سلیم کی سمجھ میں جو چیز آتی ہے اسے دلیل کے طور پر پیش کیا ہے حضرت نے. تو فرمایا خدا کے بارے میں وحی کی وجہ سے, جو کہ ایک خاص کر جو نبی آخر زمان پر وحی اترتی ہے وہ ایک جامع و کامل وحی ہے, لہٰذا جو ہے اس عنوان سے کہا کہ اس سے بہتر کوئی اور آپ کو انفارمیشن نہیں دے سکتا ہے, کوئی آپ کو گائیڈنس فراہم نہیں کر سکتا ہے. تو اس عنوان سے بھی اگر کسی, یعنی معلوم ہوا کہ کسی فرد کو اگر اپنا پیشوا یا اپنا قائد کے طور پر تسلیم کرنا ہے تو کم سے کم اس میں یہ صلاحیت ہونی چاہیے کہ وہ جو ہے درست طریقے سے رہنمائی کر سکے اور صحیح طریقے سے جو ہے معلومات فراہم کر سکے. بہت سارے ایسے کلام ہیں جس میں قرآن مجید کی آیات سے لے کر اور اسی طرح مولا کے فرامین میں بھی اور دیگر احادیث میں بھی ہم سب سے یہ تاکید کی گئی ہے کہ پیغمبر خدا جو کچھ بیان فرمائے اسے لے لو, جس چیز سے منع کرے اسے رک جاؤ. وما آتاکم الرسول فخذوه وما نہاکم عنہ فانتہوا, جو اللہ کا رسول بیان کرے اسے لے لو اور جو ہے جس چیز سے روکے منع کرے اس سے رک جاؤ, منع کرو, اس لیے کہ اس میں فائدہ ہمارا اپنا ہے نہ کہ اس میں فائدہ کوئی اللہ کے رسول کے لیے یا خدا کا کوئی فائدہ ہے, اس میں فائدہ ہمارا اپنا ہے. اسی لیے ہم سے کہا لقد کان لکم فی رسول اللہ اسوہ حسنہ, یعنی اللہ کے رسول کے اسوہ حسنہ پر چلو, یعنی آپ کی سیرت گفتار پہ بھی سیرت کردار پہ بھی دونوں اعتبار سے. خود امام فرماتے ہیں ولقد کنت اتبعہ اتباع الفصل اثر امہ, یعنی بہت سارے ایسے تعبیرات ہیں جس میں مولا الموحدین اپنی اور اللہ کے رسول کی جو نسبت ہے اور پھر خاص میں اپنی جو اطاعت ہے اللہ کے رسول کے فرامین کے حوالے سے اور اللہ کے رسول کے حوالے سے اس کو مختلف انداز میں کبھی فرماتے ہیں کہ انا عبد من عبیدی محمد، میں محمد کے غلاموں میں سے ایک غلام ہوں. کبھی فرماتے ہیں علمنی رسول اللہ، مجھے رسول اللہ نے تعلیم دی ہے. کبھی فرماتے ہیں جب پہلی وحی نازل ہوئی تو میں موجود تھا وہاں پر، میں نے اللہ کے رسول سے پوچھا کہ چیخو پکار کی آوازیں آ رہی ہیں آپ پر جب وحی نازل ہو رہی تھی، تو یہ چیخ کون چیخ رہا ہے؟ اس وقت فرمایا یہ شیطان چیخ رہا ہے. پھر فرمایا کہ آپ جو ہے آپ کی نسبت میرے لیے وہی ہے جو جناب ہارون کی نسبت موسیٰ کے لیے تھی، لیکن یہ ہے کہ میرے بعد کوئی نبی نہیں ہوگا. اور یا فرمایا کہ تمہارے پاس نبوت نہیں ہے، باقی جو ہے تم میرے جانشین ہو. اس طرح کے ایک اور جملہ جو ناصر بلاغہ میں، اس میں فرمایا قد کنت اتبعہ اتباع الفصل اثر امہ، کہہ رہے کہ میں اس بیتاب اور بے چین بچے کی طرح اللہ کے رسول کے پیچھے دوڑتا تھا اور اللہ کے رسول کی تلاش میں ہمیشہ رہتا تھا، جس جیسے ایک بچہ جو کہ دودھ پی رہا ہو ماں کا اور اس سے دودھ چھڑایا جائے تو مشکل ہوتا ہے بچے کے لیے دودھ چھوڑنا، وہ ہمیشہ جو ہے ماں کی طرف اور دودھ کی خاطر ماں کی تلاش کرتا ہے اور ایک وقت لگتا ہے یہاں تک کہ وہ اس دودھ کو بھول جائے. تو مثال کے طور پر اس کو بیان کیا بیتابی اور اپنی شدت عشق اور شدت وابستگی کو بیان کرنے کے لیے اس کو مثال کے طور پر لایا. وَلَقَدْ كُنْتُ أَتَّبِعُهُ أَتْبَاعَ الْفَصْلِ أَثْرَ أُمِّهِ، کہا کہ میں اس بچے کی طرح جس کا دودھ چھڑایا گیا ہے اور بیتابی سے اپنی ماں کو جس طرح ڈھونڈتا ہے، اس طرح بیتابی سے میں اللہ کے رسول کو ڈھونڈتا تھا. ہمارے لیے بھی آج یہی ہے، اور ہم عید میلاد اور میلاد النبوی اور عید صادقین کے ایام سے گزر رہے ہیں جو متبرک و مبارک ایام ہیں، اور اس میں ضروری ہے کہ ہم اس پہلو کی طرف بھی توجہ دیں کہ ذہن میں رکھیں کہ سیرت پیغمبر گرامی اسلام ہمارے لیے نمونے عمل ہے. اسی طرح جو ہے اللہ کے رسول کے فرامین پر عمل کرنا ہم سب کا فریضہ ہے. آگے جو بیان فرما رہے ہیں وہاں پر ایک طرح سے توحید شناسی کی طرف بھی اشارہ کر رہے ہیں اور اس کو رب دے رہے ہیں، صرف خشک فلسفی بیس نہیں کر رہے ہیں. توحید شناسی کی جو روح ہے اور توحید کی پہچان کی اصل جو حکمت ہے اسے بیان فرماتے ہیں. فرماتے لو کان لربک شریک لاتتک رسلہ ولرأیت آثار ملکہ وسلطانہ ولعرفت افعالہ وصفاتہ. فرمایا کہ میرے بیٹے یاد رکھو، اگر خدا کے لیے کوئی اور شریک ہوتا یا کوئی اور خدا بھی ہوتا تو اس خدا کی جانب سے بھی میسنجرز اور پیغام دینے والے اور رسولوں کو آنا چاہیے تھا، اور اس کی سلطنت اور حکومت کے بھی ہمیں آثار دکھائی دینے چاہیے تھے، کہ اس خدا کی تخلیقات ہمیں نظر آنی چاہیے تھی. اگر وہ کوئی خدا ہے، ایسی صفات خدائی صفات رکھتا ہے تو یقیناً خالق ہے، خالق ہے تو اس کی مخلوق بھی ہونی چاہیے، اس کی بھی کوئی دنیا ہو، اس کی بھی کوئی سسٹم ہو، اس کی طرف سے بھی کوئی نمائندے آ جائیں. کیونکہ ایسا نہیں ہے، نہ اس کی طرف سے کوئی نمائندہ آیا ہے نہ اس کی طرف سے کوئی خلقت یا مخلوق یا تخلیق ہمیں نظر آتی ہے. تو بس معلوم ہوا کہ اصل میں اس طرح کا کوئی خدا ہے ہی نہیں، ہے موجود ہی نہیں ہے. تو فرماتے ہیں کہ یاد رکھو، اگر خدا کے لیے کوئی شریک بھی ہوتا تو اس کے بھی رسول آتے، اس کی سلطنت اور حکومت کے بھی آثار دکھائی دیتے، اس کے افعال و صفات کا بھی کچھ پتہ ہوتا کہ وہ خدا کس قسم کا ہے، حی ہے، قیوم ہے، کیا ہے، کس قسم کا ہے، جسم رکھتا ہے، نہیں رکھتا ہے. یہ بہت ہی انتہائی سادہ اور بیسک قسم کی دلیل ہے صاحبان عقل سلیم کے لیے. میرے خیال میں مزید دلائل کی ضرورت ہی نہیں ہونی چاہیے. جو شریک قرار دیتے ہیں یا مشرکانہ نظریہ رکھتے ہیں ان کے سامنے سب سے بڑا کوشچن یہی ہے کہ جو شریک خدا ہے اس کے آپ آثار دکھا دیں، اس کے پیغام رساں دکھا دیں یا رسول دکھا دیں، اس کی تخلیق دکھا دیں کہ کہاں پر اس کی تخلیق، کس طرح کا اس کی اپنی صفات کیا ہیں، کس قسم کا ہے وہ خدا. تو لہذا حضرت یہاں پر یہ فرماتے ہیں، آگے فرماتے ہیں لیکن ایسا کچھ نہیں ہے، لہذا خدا ایک ہے جیسا کہ اس نے خود بیان کیا ہے، یعنی قل هو الله احد جیسے بیان کیا. اس کے ملک میں اس سے کوئی ٹکرانے والا نہیں، ٹکرانے والا مطلب یہ کہ اس کا کوئی ہم پلہ نہیں ہے جو اس کے سامنے کھڑے ہو سکے اور اس کی برابری کی کوئی قوت و طاقت کا اظہار کر سکے، اور نہ اس کے لیے کسی طرح کا زوال ہے. ظاہر ہے کہ زوال جو ہے خدا کے لیے تصور نہیں ہے. وہ اولیت کی حدوں کے بغیر سب سے اول ہے، کسی انتہا کے بغیر سب سے آخر تک رہنے والا ہے۔ یہ بہت ہی گہری بحث ہے، میں آپ کو نہیں الجھانا چاہتا ہوں، لیکن کیونکہ اس سے پہلے ہم نے امیر المومنین علیہ السلام کے فضائل جو ہے یعنی فضائل مولا بلسان مولا کے عنوان سے ہم گفتگو کر چکے تھے، اور وہاں پر کچھ اس طرح کے جملے تھے جس کی ہم نے شرح نہیں کی اس وقت، اور سطحی طور پہ کچھ باتیں کر کے ہم آگے گزرے۔ آج بھی میرا پروگرام نہیں ہے کہ کوئی اس طرح کی شرح کی جائے، کیونکہ بعض بحثیں ایسی ہیں بہت گاڑھی ہیں اور ہر کسی کے لیے قابل برداشت شاید نہ ہوں۔ فرمایا کہ دیکھیں وہ اولیت کی حدوں کے بغیر سب سے اول ہے، جیسے مولا الموحدین نے نہج البلاغہ میں بعض خطبوں میں اپنی فضائل و برتری اور صفات کو بیان کرتے ہوئے بعض اپنے اندرونی کمالات کو بیان کیا ہے، بعض اوقات اپنے صفات و کمال کو بیان کرتے ہیں اور فضیلت کو اپنے کردار میں بیان کرتے ہیں۔ مثلا جیسے فرماتے ہیں، دیکھیں میری فضیلت اور برتری یہ ہے، میں سب سے اعلیٰ و افضل اس لیے ہوں کہ میں راہ حق میں کبھی لوگوں کی مذمت سے گھبراتا نہیں ہوں، مجھ جیسا کوئی ہے تو لے آؤ، راہ حق کے راستے میں نکلے، لوگ مذمت کرنے لگ جائیں تو گھبرا کے پیچھے نہیں ہٹتا میں، یہ میری فضیلت ہے، میرا کمال ہے، کمال علی یہ ہے، فضل علی یہ ہے، جس کو ہم فضیلتیں کہتے ہیں۔ ہمارے ہاں تو فضیلتوں کے ایک الگ قسم کی تشریحات شروع ہو چکی ہیں، خود امیر المومنین جو فضیلت، یا خوارج کے بارے میں کہتے ہیں ہا انا فقات عین الفتنہ، دیکھو کوئی جرت نہیں کر سکا ان ظاہری خوشک مقدسوں کا سامنا کرنے کی، کسی میں جرت نہیں آئی، یہ میں تھا جس نے جا کے فتنے کی آنکھ کو پھوڑا۔ اس طرح کے الفاظ ہمیں عمر ابن عبدوت کو گراتے ہوئے یا مرحب و انتر کا مقابلہ کرتے ہوئے لا فتح الا علی لا سیف الا ذوالفقار کے مرحلے میں بدر میں احد میں نظر نہیں آتے، اس طرح کے جملے نہیں فرمائے آپ نے، حتیٰ جو دشمن کے سامنے جو رجز پڑھتے ہیں تو اس میں بھی اس طرح کی بات نہیں کی ہے، خوارج کا سامنے کرتے وقت اس طرح کے بڑے اپنی فضائل بیان کرتے ہیں۔ تو حضرت کے فضائل میں ایک جملہ یہ ہے کہ فرماتے ہیں عندی علم الاولین وعندی علم الاخرین، میرے پاس اولین کا علم بھی ہے اور آخرین کا علم بھی ہے۔ فرق کیا ہے؟ فرمایا یہاں خود مولا فرماتے ہیں وہ امام حسن مجتبیٰ کو یعنی باپ کی طرف سے بیٹے کو توحید کا بیان کرتے ہوئے فرماتے ہیں اولیت کی حدوں کے بغیر سب سے اول ہے، اسی انتہا کے بغیر سب سے آخر تک رہنے والا ہے، سب سے آخر، اردو ترجمہ ویسے ہو گیا سب سے آخر ہے، یہ ہونا چاہیے اصل ترجمہ، رہنے والا ہے تو پھر وہ ٹائم فریم آ جاتا ہے، ٹائم کا کنسپٹ آ جاتا ہے، لمیٹیشن آ جاتی ہے، نہیں وہ سب سے آخر ہے، بس آخر ہے مطلب آخر ہے، آخر کے بعد کچھ نہیں ہے، وہیں آخر ہے، وہیں اول ہے۔ حضرت نے فرمایا ان دی علم الاولین، میرے پاس اولین کا علم ہے، وہ ان دی علم الاخرین، میرے پاس آخرین۔ معلوم ہوا کہ حضرت یہ فرمانا چاہتے ہیں دیکھیں میں سب سے باب مدینۃ العلم ہوں، اول و آخر کا علم رکھتا ہوں، لیکن ذہن میں رکھو کہ کوئی ایک تصور نہ کرے کہ میں اول ہوں یا اور میں آخر ہوں، نہیں، میرے پاس اول و آخر کا علم ہے، یعنی اول کا علم ہے مطلب اول سے پہلے کا علم نہیں ہے، آخر کا علم ہے مطلب آخر کے بعد کا علم نہیں ہے، اس لیے کہ اول سے پہلے خدا ہے اور آخر کے بعد بھی خدا ہے۔ تو خدا، اور جو بعض اوقات مغالطات کرتے ہیں ممبر سے، ہم جیسے خطیب جو ہے اور شان مولا بیان کرتے وقت شرک کی طرف چلے جاتے ہیں یا اشارتاً یا کنایتاً، تو اس کی حدود کہاں پر ہیں؟ یہاں پر ہیں، عندی علم الاولین مطلب اول ہے، ایک محدودیت ہے، عندی علم الاخرین مطلب محدودیت ہے، لیکن خدا کیا ہے؟ اولیت کی حدوں کے بغیر سب سے اول ہے، کسی انتہا کے بغیر آخر ہے، بات ختم ہو گئی۔ یعنی کلام مولا میں خود مولا بیان فرماتے ہیں محدودیت کو، لمیٹیشن بیان کرتے ہیں، یعنی مخلوقات خدا کو اگر لے کے آئیں تو لامحدود نظر آتی ہیں عندی علم الاولین، لیکن خدا کی نسبت دے دیں تو محدود، یعنی مخلوقات خدا میں لامحدود نظر آتی ہے، خدا کے ساتھ جب نسبت دے دیں تو محدودیت آ جاتی ہے، لیکن خدا عز و جل کی یہ ہے کہ وہ اولیت کی حدوں کے بغیر سب سے اول ہے، کسی انتہا کے بغیر سب سے آخر ہے۔ اتنی گہری عمیق توحید بیان کیا ہے، اس کے کچھ عرفانی پہلو ہیں کہ جس کو ابھی ہم ڈسکس نہیں کریں گے انشاءاللہ تعالی، اور شاید مجھ میں اتنی اہلیت نہ ہو کہ ان عرفانی پہلو کو میں ڈسکس کرنے کی جرأت کروں۔ آگے فرماتے ہیں وہ اس بات سے عظیم تر ہے کہ اس کی ربوبیت کا اس بات فکر و نظر کے احاطے سے کیا جائے. یعنی فکر و نظر سے مراد کیا ہے کہ انسانی سوچ کتنی بھی انسانی عقل کی صلاحیتیں ہیں, نبی یہ باطن کا درجہ رکھتا ہے اور اسی عقل کی وجہ سے اشرف مخلوقات کہلایا ہے. عقل کو حجت کے طور پر پیش کیا ہے, نبی یہ باطن ہونے کا مطلب یہ کہ حجت کے طور پر پیش کیا ہے. بے عقل ہونا یعنی دوسرے الفاظ میں کسی کا اگر عقل نہ ہو, 100% پاگل ہو تو اس کے اوپر سے شرعی رفیع عن القلم حدیث میں ہے. رفیع عن القلم فقہ کے اندر بحث ہوتی ہے, مطلب یہ کہ اس کے اوپر سے فریضہ ہٹا دیا گیا ہے, فرائض ختم ہو جاتے ہیں. اس لیے کہ فریضہ آنے کی جو وجہ تھی وہ عقل سلیم کا ہونا تھا, جب وہ نہیں رہے گا تو فریضہ بھی نہیں آئے گا اس کے اوپر. اتنی عظیم عقل کے باوجود کہ جس کی تخلیقات کی مادی جو تخلیقات ہیں اس کی آج انتہا نہیں ہے, انسان سوچ ہی نہیں سکتا ہے, پتنے چھوٹے سے چھوٹے نینو ٹیکنالوجی سے لے کر آفاق و افلاق و ارض و سما تک جو ہے انسان کی دریافت اور انسان کی جو اسی عقل کے ذریعے سے کر رہا ہے انسان, یہ مادی اور دنیاوی اعتبار سے. روحانی اعتبار سے اسی عقل سلیم کے ذریعے سے انسان پتنی کہاں سے کہاں پہنچتا ہے کہ مادے کی دنیا سے باہر نکل کر چشمے اپنے اندرونی آنکھ اور کان اور ناک کو کھول دیتا ہے اور مادے کو پھاڑ کے باہر جا کے ماورائے طبیعت کو فزکس سے باہر چلا جاتا ہے انسان. بہشت و جنت و جہنم اور ان چیزوں کو ابھی سے دیکھنے لگ جاتا ہے. اسی عقل بے عقلانہ کام کرنے اور غیر سمجھداری کے کام کو جو ہے مذمت کیا ہے قرآن مجید نے. ان تمام چیزوں کے باوجود, اتنی عظمت و صلاحیت رکھنے کے باوجود, جب اللہ سبحانہ و تعالیٰ کی ذات کی طرف آ جائیں گے اور اس کی ربوبیت کی طرف آئیں گے تو فرماتے ہیں وہ اس بات سے عظیم تر ہے کہ اس کی ربوبیت کا اس بات یعنی ثابت ہو جانا فکر و نظر کے احاطے سے کیا جائے. یعنی خدا کی ذات وحدہ لا شریک اور خدا کی ربوبیت عقل اور تھیوریٹیکل بحثوں کی دائرے کے اندر سمو نہیں سکتی ہے. عقل جو ہے محدود ہے, اس کی بحثیں پرواز محدود ہے, اس کے باوجود اس عظمت کے باوجود محدود ہے. اب ہم اندازہ کیسے لگا لیں کہ وہ ذات باری تعالی خدا وحدہ لا شریک و عز و جل اس کی ربوبیت کا کیا مقام و منزلت ہے. ربوبیت کیونکہ رب سے ہے, رب پالنے والے کے معنی میں بھی آتا ہے, تربیت دینے والے کے معنی میں بھی آتا ہے, مربی کے معنی میں بھی آتا ہے. یہ لفظ والدین کے لیے بھی استعمال کیا ہے, خدا نے رب رحمہما کما ربیانی صغیرا. تو مربی کے عنوان سے دیکھیں اگر تو بھی, مادی حوالے سے بھی دیکھیں, جو دوسرے حوالے سے بھی دیکھیں, جو ڈسکوری چینل یا اس طرح کے اینیمل پلانٹ اور اس طرح کی چیزیں دیکھتے جو سائنسی حقائق پر مبنی ہوتے ہیں, اس میں دیکھتے ہیں کہ کس قسم کی مخلوقات ہیں اور ان ہر مخلوق تک اس کی رزق کیسے پہنچتی ہے. کہ انسان کی اگر ڈیوٹی لگائی جائے کہ تم نے اس مخلوقات کو کھانا پہنچانا ہے تو دنیا میں 99% مخلوقات بھوک سے پہلے ہی دن شاید مر جائیں گی یا بھوک ہی رہ جائیں گی, کیونکہ انسان کے بس میں نہیں. لیکن اس ہر مخلوق تک اس کی غذا کا انتظام خدا وحدہ لا شریک. ربوبیت کے مادی اعتبار سے اور دنیاوی اعتبار سے چھوٹا سا نمونہ ہے جس کے اوپر فرماتے ہیں کوئی بھی زمین میں ایسا جاندار نہیں ہے, وعلی اللہ رزقہا, یہ خداوند متعال نے اس کی رزق کا وعدہ اپنے ذمہ لیا, کیونکہ وہ رازق ہے. اور واقعاً آپ دیکھیں کہ کس طرح رزق کہاں پہنچتی ہے. ایک کچھ عرصہ پہلے ایک ڈاکیومنٹری میں دیکھ رہا تھا, ایک جو ہے ویب جو ٹی وی ہے اس کے اوپر, نام لے کے پروموٹ کرنا ہدف نہیں ہے, کہ اس میں ڈاکیومنٹری میں دکھا رہے تھے کہ ایک پہاڑ کو کاٹا جاتا ہے جس میں ایک پتھر کو توڑا جاتا ہے, اس پتھر کے اندر سے ایک کیڑا برآمد ہوتا ہے جبکہ بند ہے, اس پتھر میں کوئی سوراخ نہیں ہے. اور حیرت انگیز بات یہ ہے کہ وہ اس وہاں پہ کیسے زندہ رہے, آکسیجن کیسے پہنچ رہی ہے, کھاندا پیتا کہاں سے ہے اس پتھر کے اندر. اللہ جو ہے بہتر سمجھتا ہے, والا اللہ رزق کہا کہا کہ کوئی ایسی مخلوق نہیں ہے جس کی رزق خدا پر نہ ہو. اسی لیے کہا کہ اگر بھروسہ رکھنا ہے تو اللہ کی ذات پر بھروسہ رکھو. آگے فرماتے ہیں وہ اس بات سے عظیم تر ہے کہ اس کی ربوبیت کا اس بات فکر و نظر کے احاطے سے کیا جائے. اگر تم نے اس حقیقت کو پہچان لیا ہے تو اس طرح عمل کرو جس طرح تم جیسے معمولی حیثیت, قلیل طاقت, کثیر عاجزی اور پروردگار کی طرف اطاعت کی طلب, عطاب کے خوف اور ناراضگی کے اندیشے میں حاجت رکھنے والے کیا کرتے ہیں. اب اس عظمت الہیہ کو جب محسوس کیا انسان نے اور دیکھ لیا انسان نے, تو اس کے بعد اپنی حیثیت کو دیکھے گا تو ظاہر ہے معمولی حیثیت لگے گا, غرور و تکبر چکنا چور ہو جائیں گے, ختم ہو جائیں گے بالکل. اپنی طاقت کو معلوم ہوگا قلیل سی طاقت ہے, عاجزی ناتوانی کمزوری اپنی دیکھے گا کہ کثیر عاجزی ہے, اور پروردگار عالم کی جو اسے ضرورت ہے وہ دن بدن اس کا احساس بڑھے گی کہ مجھے خدا کے بغیر تو میرا گزارا ہی نہیں ہے. یعنی حقیقت بھی ایسی ہے کہ اس حقیقت کو جان لے گا, اندر سے پہچان لے گا, 24 گھنٹہ دیے دماغ میں اس کے رہے گا کہ بھائی بغیر خدا کے تو ممکن ہی نہیں ہے, کہ صرف اور صرف میں اپنی توانائی پہ, اپنی فکر, اپنی سوچ, اپنی طاقت اور اپنی صلاحیتوں پر بھروسہ کروں, یہ صحیح نہیں ہے. سائیکالوجی جو پڑھائی جاتی ہے اس کے اندر بعض اوقات بعض چیزیں ٹیچ کی جاتی ہیں, ٹھیک ہے, انسان کے اوپر خود اعتمادی ہونی چاہیے, خود پر بھروسہ ہونا چاہیے, یہ بات درست ہے, لیکن خود اعتمادی کی ڈیفینیشن دیتے وقت بعض اوقات خدا کی اسباب الہیہ اور سنتا خدا کو نظر انداز کیا جاتا ہے, جو کہ درست نہیں ہے. اس پہلو نہیں, خود اعتمادی رہنی چاہیے, لیکن اس کا مطلب یہ نہیں کہ میں ہی, یعنی ہیومنزم نہیں ہونی چاہیے, جس کو فرینچ اومنزم کہتے ہیں, ہیومنزم نہیں, انسان پرستی شروع نہیں ہونی چاہیے کہ انسان ہی اول و آخر ہے, نہیں, خدا اول و آخر ہے, انسان خدا کی سب سے اعلیٰ ترین و اشرف ترین تخلیق ہے اور مخلوق ہے, اس عنوان سے ہمیں دیکھنا چاہیے. فرماتے ہیں اطاعت کی طلب عطاب کے خوف اور ناراضگی کے اندیشے میں حاجت رکھنے والے کیا کرتے ہیں, یعنی اب اس خدا عز و جل کے سامنے ایک عاجز قلیل طاقت رکھنے والا, معمولی حیثیت رکھنے والا, جس کو ہمیشہ اس خدا کی ناراضگی کا خوف بھی موجود ہو, اب اگر جو ہے اس کی حاجت, اس سے حاجت مند بھی ہو, اس سے اپنی حاجت بھی قبول, تو اس کی صورتحال کیسی ہونی چاہیے, کس طرح کا اس کا برتاؤ ہونا چاہیے, عبادت کرتے وقت, بندگی کرتے وقت, دعا مانگتے وقت سراپا محتاج نظر آنا چاہیے نا اس کو, جیسے کہ بعض دعاؤں میں ہے کہ جس میں کہا کہ دعا کرو تو مانگو اس طرح کی سراپا محتاج ہو, یہ مت سمجھو کہ میں خدا سے مانگ تو رہا ہوں لیکن وہ اس طرح مسئلے کو حل بھی کر لوں گا, نہیں, سمجھو خدا ہی مسئلہ حل کر سکتا ہے, اسباب بھی وہ فراہم کرتا ہے, مقلب القلوب والابصار ہے, مدبر اللیل والنہار ہے, محیط بکل شیء ہے, مسیطر علی کل شیء ہے, ہر چیز اس کے قبضے قدرت میں ہے. اس پوائنٹ آف ویو کو ذہن میں رکھنا چاہیے اور اس پر راسک عقیدہ رہے, یعنی کہ حرکت نہ کرے, کوشش نہ کرے, محنت نہ کرے, یہ نہیں, لیکن انحصار نہ کرے, اپنی توانائی کے اوپر انحصار کر کے نہ سوچے کہ میں یہ کروں گا تو یہ ہو جائے گا, اگر خدا نہ چاہے تو بھی ہو جائے گا وغیرہ وغیرہ. فرماتے ہیں اس نے جس چیز کا حکم دیا ہے وہ بہترین ہے, جس سے منع کیا ہے وہ بدترین ہے. یہ بھی چھوٹا سا جملہ ہے لیکن آپ اندازہ لگا لیجئے کہ اس چھوٹے جملے کے اندر آج کی جو مسلمانوں کی زندگی ہے وہ کس طرح نظر آتی ہے. فرمایا اس نے جس چیز کا حکم دیا ہے وہ بہترین ہے, وہ بہتر کی تلاش ہر انسان کرتا ہے, بہتر سے بہتر کی تلاش میں ہوتا ہے. جس سے منع کیا ہے وہ بدترین ہے, وہ بدترین کو کوئی بھی نہیں چاہتا ہے, لیکن خدا نے جس چیز سے منع کیا ہے وہ بدتر ہے, جس چیز کا حکم دیا ہے وہ بہتر ہے, اصل قانون اور اصل فارمولا یہ ہے. لیکن اب انسان آتا ہے تو دیکھتا ہے کیونکہ عقل سلیم کی جگہ ہوائے نفسانی اور خواہشات کے حساب سے فیصلے لے لیتا ہے اور فیصلے کرتا ہے اور نفع نقصان کو پرکھتا ہے, تو لہٰذا بدتر اسے بہتر نظر آتا ہے, بہتر اسے بدتر نظر آتا ہے. بہت سارے ہیں, سماجی زندگی سے لے کر, آئلی زندگی سے لے کر, دینی زندگی سے لے کر, سیاسی زندگی سے لے کر, معیشتی زندگی تک آپ دیکھیں ہمارے جو اصول و ضوابط ہیں وہ کس طرح کے ہیں. مثلا بہت سارے اصول و ضوابط ہیں, مثلا ایک تصور یہ ہے کہ بچوں کی شادیاں اس وقت تک نہیں ہونی چاہیے جب تک وہ اپنے پیروں پر کھڑے نہیں ہوتے. وہ پیروں پر کھڑے ہونے سے مراد ہم کیا لے لیں گے, یعنی وہ پیسہ کمانے لگ جائیں یا وہ ذہنی طور پر میچور ہو جائیں, سنجیدگی آ جائے, ان میں میچورٹی آ جائے, یہ مثلا نفع نقصان کو پہچان سکیں, شادی کا مطلب کیا ہے یہ سمجھ سکیں. قرآن مجید رہی بات اگر معیشت فوکس ہے اس میں, اپنے پیروں پر کھڑے ہونے سے مراد یہ ہے کہ اس کے پاس پیسہ کمانے لگ جائے, تو یہ تو خدا نے فرمایا ہے, لیکن ظاہر ہے کہ ہمارا بھروسہ نہیں ہے اس بات پر, اس لیے جو ہے ہم سمجھتے ہیں چلو یہ ایک ایڈوائز ہے, ٹھیک ہے, لیکن ہمارا ایکسپیرینس کچھ اور کہتا ہے. ہوتا ہے نا انسان, خدا نے فرمایا یغنیہم اللہ من فضلہ, کہا کہ آپ جو ہے خدا اپنے فضل و کرم سے آپ کو غنی کر دے گا, کسی اس وجہ سے کسی ایک بچہ یا بچی شادی کو ڈیلے کریں कि उनके पास जो है अभी आमदनी नहीं आई है, पैसा नहीं आया है, दैट्स मीन ये जो है वही बात हो गई कि वो जो खुदा के हुक्म जो हुक्म खुदा ने दिया है असल में वो बेहतरीन था, लेकिन हमारी अपनी असेसमेंट आ गई है और हमने खुद एनालाइज किया चीज़ों को, सोचा नहीं ये तो बदतरीन है, पैसा नहीं है कमाया, नौकरी नहीं है, आमदनी नहीं है, और बंदा अभी अपने ऊपर एक और बोझ भी लाद रहा है, एक इस तरह के बहुत सारे और हमारी जिंदगी के बहुत सारे रिलेटेड चीजें हैं जिसके ऊपर हम खुदा के जो बताए हुए रास्ते जो कि बेहतरीन है उसे छोड़ते हैं और अपने एक्सपीरियंस असेसमेंट तजिया ये चीजें करके हम समझते हैं बेहतरीन वो है जो मेरी असेसमेंट है, बेहतरीन वो नहीं जो खुदा का हुक्म है। अगर किसी फर्द से, हम में से किसी से भी कोई पूछे कि जनाब अली कौन सा बेहतरीन और कौन सा बदतरीन है, तो मैं फौरन कहूंगा खुदा का जो हुक्म है वो बेहतरीन है, जिस चीज से मना किया है वो बदतरीन है। अमली तौर पर मैं खुद क्योंकि इसके ऊपर पूरा यकीन और भरोसा नहीं रखता, इसलिए मैं इस पर अमल नहीं करता, अगरचि मुंह से ये बात नहीं कहता हूँ। ये हमारी जिंदगी में एक ट्रबल स्टैंडर्ड और इस तरह के मसाइल मौजूद हैं। खुदा से जो है दुआ करनी चाहिए कि हम जो है बेहतरीन उसी बेहतर को समझें जो खुदा ने बेहतर करार दिया है, उसी को बदतर समझें जो खुदा ने करार दिया है। हम फिका की दुनिया में बहस करते हैं, बहस करते हुए अक्सर ये कहते हैं जी अहकाम खुदाबंदी यानी खुदा के कवानीन, मसालेह यानी फायदा, मफासिद यानी नुकसान पर बुनियाद रखते हैं। हम कहते हैं जी अहकाम खुदा मसाले और मफासिद पर मबनी है। मतलब क्या? खुदा के कवानीन फायदा और नुकसान की बुनियाद पर क्या कहते हैं बनाए गए हैं, खुदा ने जो बनाया है वो इसलिए है। लिहाजा क्योंकि खुदा ने ऐसे कवानीन दिए हैं जो इंसान के नफा व नुकसान को पेश नजर रख कर बनाए गए हैं, तो इंसान के लिए इससे बेहतर कोई और कानून नहीं हो सकता है। ये हम रिवायात और अहादीस और इल्म उसूल फिक्र और फिका पर बहस करते वक्त अक्सर जो खासकर जो दर्स खारिज होता है या दर्स खारिज से पहले के लेवल के स्टेजेस होते हैं उसमें ये बहस होती रहती है अक्सर अहादीस के ऊपर, दीगर अहकाम के ऊपर। कहते हैं जी अहकाम तो मसाले और मफासिद पर मबनी रखते हैं। ये चीज वाजे हो गई। मौला फरमाते हैं कि देखें उसने जिस चीज का हुक्म दिया है वो बेहतरीन है, जिससे मना किया है वो बदतरीन है। दीगर उसमें भी ये फार्मूला बन के सामने आ गया है हमारी फिक्र तशयों में कि अहकाम खुदा नफा और नुकसान, इंसानी नफा और नुकसान के ऊपर बुनियाद रखते हैं, लिहाजा इससे बेहतर कोई कानून नहीं हो सकता है। लेकिन क्यों हम दुनिया में देखते हैं खुद अपने एक्सपीरियंस वगैरह दो चीजें दाएं बाएं माहौल में जिस तरह की एनवायरमेंट बनी हुई है, जिस तरह का माहौल है, जिस तरह अक्सरियत कर रही है वगैरह वगैरह करते हैं, तो उसके बीच में ये मसला एक बेकीमत सी बात बन जाती है। अगर कोई कह भी देता है तो कहते हैं ठीक है, वो कहता है वही वो होना वही है जो प्रैक्टिकली हो जाएगा, इस तरह की अजीब व गरीब बातें करते हैं हम लोग। लेकिन अगर थ्योरेटिकली कोई सवाल करे तो हम फौरन कहेंगे नहीं नहीं नहीं, हुक्म खुदा बेहतरीन, जिससे मना किया बदतरीन, प्रैक्टिकली अलग हैं। आगे फरमाते हैं मेरे बेटे मैं तुम्हें दुनिया और उसके हालात, तसरुफात, जवाल और इंतकाल सब के बारे में मैंने बाखबर कर दिया है। तसरुफात यानी जो उतार चढ़ाव है जो दुनिया के मुख्तलिफ जो है तसरुफात सर्फ से है, सर्फ यानी खर्च करना यानी जो है लेना देना लेन देन वगैरह, इस तरह की सारी मीनिंग्स इसके अंदर पोषित हैं। और आखरत और उसमें साहिबान ईमान के लिए मुहैया नियमतों का भी पता बता दिया है, दोनों के लिए मिसालें बयान कर दी हैं ताकि तुम इबरत हासिल कर सको और उससे होशियार रहो। फरमाते हैं देखो दुनिया के बारे में मैंने ये बता दिया कि दुनिया है क्या, ये कैसे ट्रीट करती है इंसान को, किस तरह का बर्ताव है इसका, कैसा रवैया होता है इंसान के साथ, और आखिरत में साहिबान ईमान के लिए क्या नियमतें हैं। क्योंकि नियमतें इसलिए कि दुनिया में हो सकता है कि बहुत सारी नियमतें इंसान डेफिनेटली इतनी सारी नियमतें खुदा की हर नियमत से इस्तेफादा भी नहीं कर सकता इंसान, उसके बस में नहीं, हर किसी के बस में भी नहीं होता, हर एक की सिचुएशन एक जैसी नहीं होती है, खुदा हर एक को एक खास तरीके से आजमा लेता है। मसलन फर्ज करें हम समझते हैं कि सबसे बड़ी खुदा की नियमत औलाद है, हालांकि सबसे बड़ी खुदा की नियमत ईमान है, दुरुस्त अकीदा और ईमान है, उसके बाद बाकी नियमतों के दर्जे आ जाते हैं। लेकिन आम तौर पर लोगों के दिमाग और जबान और कानून में ये जुमले हैं, سب سے بڑی نعمت اولاد ہوتی ہے. ایسی یہ کوئی آگے فتنہ کہا ہے اولاد کو خدا نے, کائن اولاد حکم املاک حکم فتنہ, جائیداد اور مال و دولت اور اولاد تمہارے لیے فتنہ ہے, یعنی فتنہ ہو سکتے ہیں. لیکن کبھی انسان کا ایمان فتنہ نہیں ہوتا. جتنا ایمان بہتر ہوگا, مضبوط ہوگا, وسعت ہوگی, گہرائی ہوگی, صاف و شفاف اور پیور ہوگا, جتنا ہم پیوریفائی کر کے رکھیں گے اتنی ہمارے لیے فائدہ مند ہوگا اور بہتری ہوگی. تو سب سے بڑی نعمت جو ہے خدا کی وہ ایمان اور اس کے بعد عمل صالح اور کردار ہے انسان کا, جو کہ سب سے بڑی نعمت کے طور پر کہ مثلا بیان کیا ہے. اب آتے ہیں دنیا میں اس سے ہٹ کر جتنی بھی نعمتیں ہیں, وہ نعمتیں دے کے یا چھین کے یا نہ دے کے, دونوں طریقوں سے آزماتا ہے. کسی کو کسی طریقے سے آزمائے گا, کسی کو کسی طریقے سے آزمائے گا. ہو سکتا ہے ایک بچے کو آزمائے ایک ایسے گھر میں پیدا کر کے جہاں پر دنیاوی لحاظ سے کافی ڈیفیکلٹیز اور مشکلات ہیں, اکانومیکل مشکلات ہیں, سوشل مشکلات ہیں, پولیٹیکل مشکلات ہیں, سوسائٹی کے باہر امن و امان نہیں ہے, سکون نہیں ہے, وغیرہ وغیرہ. کسی بچے کو آزمائے ایک ایسے گھر میں پیدا کر کے جہاں پر فیسلٹیز موجود ہیں, بلکہ لگژریزم ہے, ہائی فائی لائف ہے, باہر انوائرمنٹ بھی اس کے لیے دنیاوی اعتبار سے بڑی زبردست ہے, ایمان کے اعتبار سے بڑی خطرناک اور ڈینجر ہو, جیسے یورپ ہے, جیسے ان ممالک میں ہم رہتے ہیں. تو آزمائشیں دونوں طرف ہیں, دونوں طرف جو ہے مختلف طریقوں سے, یہ خدا بہتر جانتا ہے. لہٰذا یہ جو دنیا ہے, کہا کہ اس کے زوال ہے, اس میں اتار ہے, اس میں چڑھاؤ ہے, اس میں ٹرانسفرنگ ہے, اس میں ایک سچویشن کا ہمیشہ پرمننٹلی رہنا نہیں ہے. اس دنیا کے اندر عمر ایک جیسی نہیں رہتی ہے. انسان پیدا ہوتا ہے, پیدائش سے پہلے کے اس کے مراحل ہیں, اسٹیجز ہیں, پھر پیدا ہونے کے بعد گروتھ کرتا ہے مختلف مراحل میں, اس کے بعد پھر زوال کی طرف چلا جاتا ہے, عروج میں آتا ہے, جوانی نوجوانی عروج کا دور ہے, پھر زوال شروع ہو جاتا ہے آہستہ 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 اور دینڈ ہو جاتا ہے. مطلب معلوم ہوا کہ یہاں پہ تو تصرفات ہیں, زوال ہے, انتقال ہے, اور اس میں بہترین چیز کیا ہے, یہاں کی نعمتوں کا بھی یہی حال ہے, یہاں کی نعمتیں بھی پرمننٹ نہیں. بہترین چیز کیا ہے, فرمایا کہ وہ صاحبان ایمان کی بات کی. اسی لیے صاحبان ایمان کے لیے آخرت میں جو کہ نعمتیں مہیا ہیں ان کے لیے, جو نعمتیں پرووائڈ کی جائیں گی, کہا کہ وہ اصل میں ہیں, اور کہا کہ میں نے مثالیں دے کے بھی آپ کو یہ بات سمجھایا ہے. پھر آگے فرماتے ہیں, یاد رکھو جس نے دنیا کو بخوبی پہچان لیا ہے اس کی مثال اس مسافر قوم جیسی ہے جس کا قحط زدہ منزل سے دل اچاٹ ہو جائے اور کسی سرسبز و شاداب علاقے کا ارادہ کرے اور زحمت راہ فراق اگر. فرماتے ہیں دیکھیں, یہ دنیا اگر کوئی صحیح طریقے سے پہچان لینا تو اس کا دل یہاں پہ لگے گا ہی نہیں, یعنی کیونکہ وہ ایک ایسا مسافر کے طور پہ یا ریفیوجی کے طور پہ سامنے آئے گا جس کے علاقے میں قحط پڑ گیا ہے, کھانے پینے کے لیے کچھ میسر نہیں ہے, زمین بنجر ہو چکی ہے, کوئی کچھ کہیں فیکٹریز نہیں ہے, اکانومی کلیپس کر گئی ہے اور قحط پڑ گیا ہے. اب قحط والی جگہ پہ کوئی بھی نہیں بیٹھتا ہے, دل اٹھ جاتا ہے وہاں پہ, ولو اس نے بنگلے بنائے ہوں, ولو اس نے وہاں پہ اپنے لیے اچھی اچھی چیزیں بنائی ہوں, لیکن جب دیکھا گا کہ پورا قحط کا شکار ہو چکا ہے تو اب کیا کرے گا وہ, اس سے جانور قحط میں مر جاتے ہیں, انسان بھوک سے ختم ہو جاتے ہیں. قحط کا تو مطلب یہ ہے, اس کا ایک چھوٹا جو نمونہ ہے, کیونکہ آپ میں سے اکثریت نے دیکھا ہوگا جناب حضرت یعقوب و یوسف کے دور میں جس طرح کی قحط پڑی تھی 7 سال کے لیے, تو اندازہ لگا لیں کہ کتنے لوگوں میں کتنی جگہوں پہ کیا صورتحال بنی ہوئی تھی. تو قحط کا مطلب تو پھر یہ ہوتا ہے کہ زمین بھی اپنی نعمتیں نہیں دیتی, آسمان سے بھی نہیں نعمتیں نہیں برستی. تو اس جگہ پہ جہاں قحط آیا ہو کوئی بھی نہیں بیٹھنا چاہتا ہے, دل اس کا اکھڑ جاتا ہے وہاں سے, اور وہ سوچتا ہے کہ بھائی میں کسی سرسبز و شاداب اور کسی فیسلٹیٹڈ جگہ کی طرف جاؤں, وہ ہجرت کرنے لگتا ہے. اور اس ہجرت میں جتنی تکلیف اور زحمت اٹھانی پڑتی ہے, یا اب عزیز و اقربا رشتہ داروں سے دور ہونا پڑتا ہے, یا سفر کے اندر مشکلات پیش آتی ہیں, کھانا پینا صحیح اس کو ملتا نہیں ہے, یہ ساری مشکلات کو برداشت کرتا ہے. کس لیے؟ کہ کہتا ہے کہ بالآخر اس سارے مراحل کو پروسیس کو گزرنے کے بعد میں کسی اچھی جگہ پر پہنچ جاؤں گا جہاں سرسبز و شاداب جگہ ہوگی وغیرہ, یہ ساری چیزیں ہوں گی. خود فرماتے ہیں جیسی تمام مصیبتیں برداشت کر لیتا کہ وسیع گھر اور قرار کی منزل تک پہنچ جائے, یعنی سکون کی جگہ پہنچ جائے. ایسے لوگ ان تمام باتوں میں کسی تکلیف کا احساس نہیں کرتے, واقعی حقیقت میں ایسا سفر کے. ابھی آپ دیکھیں یہ جو ریفیوجیز ہیں مسلسل یہاں اٹالین جو آبی سرحد ہے اس کے اندر کشتیاں افریقہ سے اور بعض اوقات لیبیا اور ایشیا سے, ہمارے پاکستانی انڈین بھی ان کشتیوں میں, جہاں 90% چانس ہوتا ہے کہ ان کی موت ہو سکتی ہے, छोटी सी रबड़ की कश्तियों में आते हैं, समंदरी तूफान आ सकता है और होती भी है, पूरी पूरी किश्तियां डूब जाती हैं, पूरी पूरी किश्तियां, उसके बावजूद ये लोग ट्रेवल कर रहे होते हैं, लाखों रुपए जेवरात बेचकर, मवेशी बेचकर एजेंटों को पैसे देते हैं यूरोप में पहुंचने के लिए, और लाखों की तादाद में ये कर्जे सरों पे चढ़ाते हैं, जमीनें बेच के, जान भी खतरे में डाल के, चोरी छुपे खतरात के रास्ते से आते हैं। इनके सामने होता क्या है, कह रहे हैं कि हम बलाखरा किसी वसी घर में और करार की मंजिल में पहुंच जाएंगे, और इसमें कई जो है हजारों लोग मर जाते हैं सालाना एक बड़ी तादाद में। मैं क्योंकि रेफ्यूजीज के साथ रहा हूँ, अवेयरनेस प्रोग्राम में भी इनके साथ शरीक रहा हूँ, मैं खुद एक ऐसा ही मिलता जुलता स्टेटस रखता हूँ अजाइलम का, तो मुझे इन चीजों का नीचे ग्रास लेवल से पता है कि क्या। और लोग फिर बाज़ औक़ात शरीर सवालात भी करते हैं हमसे, पता है आप देखें हर महीने 150-200 लोग मर जाते हैं इन इसके या एजेंटों के हाथों का शिकार हो जाते हैं। ये किन शख्स मुश्किलात से आते हैं कि ये पूरी एक बड़ी दास्तान है कि इंसान हैरान हो जाता है कि क्या से क्या कर लेता है इंसान, यानी जान खतरे में डाल के निकलता है वहां से, गाड़ियों की डिग्गियों के अंदर छुपकर, कंटेनरों में छुपकर, भूख और प्यास के साथ, शिद्दत के साथ जो है उनके साथ बर्ताव रखा जाता है, खासकर बोस्निया और इन इलाकों में मौसमी हालात होते हैं, उसके बावजूद ये इंसान दुनिया के लिए करता है। हजरत फरमाते हैं जो सही दुनिया को पहचान लेता है उसके लिए ये दुनिया जो है ना एक कहत ज्यादा मंजिल होती है, ये दिल उचाड़ हो जाता है, दिल नहीं लगता उसका यहाँ पर इस दुनिया में, इसलिए नजर आता है कि हजरत अली अलैहिस्सलाम कहते हैं फुस्तुवा रब्बिल काबा, यानी फख्र की बात करते हैं, या दीगर आइमा अलैहिस्सलाम कहते हैं रिजन बे कजा एक तस्लीम अम्रिकला माबूद सिबाक, मसलन लिखाउल्लाह की तरफ हम चले गए। तो हजरत फरमाते हैं दुनिया को अगर कोई पहचान लेना तो वो इस तरह भागे दुनिया से, ये सारी मुश्किलात बर्दाश्त करे, यहाँ पर दुनिया की खातिर ये सारी मुश्किलात हम बर्दाश्त कर रहे होते हैं, सिर्फ दुनिया की खातिर, इसके पीछे कोई अगर एक तो होता ना इंसान ये सारी तकलीफें सहे किसी बड़े काज के लिए, किसी बड़े मुकद्दस हदफ के लिए, किसी आला जो है किसी इंसानी किसी वजह के लिए ये सारी तकलीफें सहे, एक तो ये हो गया कि इंसान जो है जान बचाने के इसके अलावा कोई ऑप्शन ना हो, जहां पर रहता है वहां पर 100% मरना यकीनी हो, जान खतरे में हो 100%, और उसके पास इसमें कम से कम 10-15-20-25% इम्कान है कि जान बच जाए। तो जिन मुल्कों में जंग होती है जहां से वाकई रेफ्यूजी बन जाते हैं लोग, वहां पर वाकई जंग इस तरह होती है कि 99% जान का खतरा होता है, उनकी बात नहीं हो रही, बात हो रही है वो जो आम जो लोग हैं जो अच्छे मुस्तकबिल के नाम पर, जो अच्छा मुस्तकबिल और फ्यूचर जो एक डायलॉग है दुनिया के हर जगहों में, हमारी जबानों में भी मौजूद है, बेहतर फ्यूचर, बेहतर फ्यूचर का हमने मीनिंग जिस तरह बनाई है उसकी तलाश में आते हैं, मैं उनकी बात कर रहा हूँ। पर आगे बढ़ते हैं, फरमाते हैं ऐसे लोग इन तमाम बातों में किसी तकलीफ का एहसास नहीं करते और न इस राह में खर्च को नुकसान तसव्वुर करते हैं, और उनकी नजर में इससे ज्यादा महबूब कोई शय नहीं है जो उन्हें मंजिल से करीब तर कर दे और अपने मरकज तक पहुंचाए। यानी जो लोग दुनिया को पहचान लेते हैं फिर उनका मरकज व महवर बहश्त होता है, उनका मरकज व महवर रजा या खुदा होता है, इस रास्ते में वो तकलीफ सहते हैं, जान को खतरे में डालते हैं, रिश्तेदारों से दूरी हो जाए तो बर्दाश्त कर लेते हैं, कठिन जिंदगी बन जाए बर्दाश्त कर लेते हैं, दुश्वारी या सफर से मुराद यही है कि जिंदगी गुजारने का, जो जिंदगी खुद क्योंकि खुद सफर है, बदमजगी एतमाम यानी कहा कि खाना पीना मुनासिब उसे नहीं मिलता है, तमाम मुश्किलात बर्दाश्त कर लेते हैं और मादी कुर्बानियां देते हैं, माली कुर्बानियां देते हैं, वक्त की कुर्बानी देते हैं, इसलिए कि वो समझते हैं कि ये सब तकलीफें मैं सहूंगा 50, 60, 70, 80 साल, 90 साल, 100 साल, चलो 105-10 साल, इससे ज्यादा फिलहाल इंसानी दुनिया में उम्र नजर नहीं आ रही है, कह रहे कि इतने साल ही तो बस सेना है ना ये तकलीफें, उसके बाद क्या है, उसके बाद वही है कि जो हजरत फरमाते हैं वसी घर करार की मंजिल, बहुत ही खूबसूरत जो है ताबीर मौला ने फरमाया, करार की सुकून की मंजिल, यहाँ सुकून का कोई वादा भी नहीं किया वैसे खुदा ने, और हजरत ने खूबसूरत मिसाल दे दी दुनिया और आखिरत को समझाने के लिए, क्योंकि जाहिर है कि बाप की जानिब से बेटे की तरफ नसीहत है और हर बाप अपने औलाद के लिए इसी तरह की नसीहत कर सकता है, ये कोई मखसूस नहीं है, मौला ने हर किसी को पेश नज़र रखकर جو ہے بیان کیا ہے. پھر حضرت آگے فرماتے ہیں, یہ تو بات ہو رہی تھی ان لوگوں کی جو دنیا کو پہچان لیتے ہیں, لیکن اگر جو دنیا کو نہ پہچانے اور اس کے ٹریپ میں آ جائیں, ٹریپ ہو جائیں اس کے اور دھوکے میں آ جائیں, ان کے بارے میں کیا فرماتے ہیں؟ اور اس دنیا سے دھوکہ کھا جانے والوں کی مثال اس قوم کی ہے جو سرسبز و شاداب مقام پر رہے اور وہاں سے دل اچٹ جائے تو قحط زیادہ علاقے کی طرف چلی جائے. یعنی بیوقوف قوم جو کہ ایک اچھی جگہ پر بیٹھی ہوئی تھی اور وہاں سے اس کا دل اکتا گیا, بورنگ ہو گئے اور کہا جی چلو قحط زیادہ علاقے میں چلتے ہیں, امن کی جگہ چھوڑتے ہیں جنگ کی جگہ جاتے ہیں, سکون کی جگہ چھوڑتے ہیں بے سکونی کی جگہ چلے جاتے ہیں. کیونکہ ان کے ذہن میں سکون و بے سکون, امن و جنگ کے اپنے پیمانے ہیں. وہ یعنی جسمانی سکون فلان اس طرح کی چیزیں دیکھتے ہیں, ایمان ان چیزوں کو نہیں دیکھتے. تو وہ کیا کرتے ہیں کہ دنیا کے دھوکہ کھا گئے تو دنیا نے کیا کرنا ہے, ظاہری طور پر قحط زدہ علاقے کو خوبصورت دکھانا ہے, جنگ زدہ علاقے کو خوبصورت دکھانا ہے, ٹربل میکر علاقے کو اچھا کر کے دکھانا ہے. جیسے کہ ایک اور جگہ پر مثال دیتے ہیں, دنیا کی مثال ایک خوبصورت سانپ کی طرح ہے. یہ جو بات جو سانپ نہیں ہوتے اتنے خوبصورت ہوتے ہیں کہ یعنی اگر وہ سانپ نہ ہو تو خواتین پسند کریں اپنے گلے کا ہار بنائیں, کوئی بھی انسان پسند کرے کہ وہ اپنے پاس رکھے اس کو, اتنے خوبصورت سانپ ہوتے ہیں, لیکن وہ سانپ ہوتا ہے. تو دنیا جو ہے یہ ہے کہ دنیا خود کو ایک قحط زدہ کے طور پہ پیش نہیں کرتی ہے, خوبصورت چیز کے طور پر, اٹریکٹیو کے طور پہ پیش کرتی ہے. اور ریالٹی یہ ہے کہ انسان ایمان کی جو سرسبز و شاداب جگہ ہے اسے چھوڑتا ہے اور اس قحط زدہ جو کہ بظاہر چمک دمک نظر آ رہی ہے اس کے پیچھے بھاگ چلا جاتا ہے. آگے فرماتے ہیں, اس کی نظر میں قدیم حالات کے چھٹ جانے سے زیادہ ناگوار اور دشوار گزار کوئی شے نہیں ہے کہ اب جس منزل پر وارد ہوئے ہیں اور جہاں تک پہنچے ہیں وہ کسی قیمت پر اختیار کرنے کے قابل نہیں ہے. مطلب یہ نتیجہ بیان کر رہے ہیں حضرت, نتیجہ کیا ہوگا کہ جب وہ ایمان کے سرسبز و شاداب مقام سے دل اکتا کر دنیا کی بظاہر چمک دمک لیکن حقیقت میں قحط زدہ علاقے میں مائگریٹ کر کے وہاں چلے جائیں, تو اس صورت میں کیا ہوگا؟ رزلٹ یہ ہوگا کہ اچانک انہیں پتہ چلے گا کہ وہ تو برباد ہو چکے ہیں, انہوں نے بہت ہی غلط قسم کی ٹریولنگ کی ہے اور جو ہے یہ ان کے لیے ایک بہت ہی برا سرپرائز کے طور پر چیزیں سامنے آئی. یہاں ایک نقطہ ضروری ہے جس کو پہلے بھی ہم نے ڈسکس کیا ہے, وہ یہ ہے کہ اصل میں یہ سارا مطلب یہ نہیں ہے کہ انسان دنیا میں کچھ بھی نہ کرے اپنے لیے یا اپنے عزیزوں کے لیے, کوئی بھی ایسی کام نہ کرے کہ بس یار 60-70 سال گزارنے ہیں, جیسے بھی گزرتی ہے گزار لے وہ آخری, ایسی بھی نہیں ہے. اصل جو ہے وہ یہ وہ پوائنٹ آف ویو ہے, وہ نقطۂ نظر ہے, وہ فلسفی ہے جو انسان اپنی زندگی کے لیے دنیا کو لے کر بناتا ہے کہ بھائی میں, بعض لوگ اس طرح زندگی گزارتے ہیں جیسے کہ دنیا ہی اصل ان کا مقصد اور ہدف ہے, تو سارا فوکس, ساری جد و جہد, ساری کوشش دنیا کے لیے ہوتی ہے. نتیجہ یہ ہوتا ہے کہ وہ صرف دنیاوی انسان بن کر رہ جاتا ہے اور آخرت کا کنسیپٹ اس کے پاس صرف اور صرف ایک چھوٹا سا لائٹ سا کنسیپٹ بن کے رہ جاتا ہے, اور آخرت کی کوئی بہت زیادہ امپورٹنسی اس کی لائف کے اندر نہیں رہتی دنیاوی لائف کے اندر, جبکہ فرمایا تھا یہ مزرعہ ہے آخرت کے لیے. تو یہ پہلو ختم ہو جاتا, اس کی مذمت کی گئی ہے. نہ یہ کہ دنیا میں ہم نعمتوں سے استفادہ نہ کریں یا جد و جہد نہ کریں یا اپنے اور اپنے عزیزوں کے بارے میں نہ سوچیں, اپنے فرائض کے بارے میں جو رشتے ناتوں کو لے کر ہے یا جو ہے دیگر حوالوں سے ہیں اس کو نظر انداز کریں, بالکل بھی نہیں ہے. آخرت کے بدلے میں دنیا کو حاصل کرنا غلط ہے. ایسی ڈیل کرنا کہ جس کے نتیجے میں آخرت کو بیچا جائے اور دنیا اس کے نتیجے میں حاصل ہو جائے, اس کی مذمت ہو رہی ہے. اس کو کہا خوبصورت سانپ ہے, اس کے بارے میں کہا کہ سرسبز جو شاداب جگہ کو چھوڑ کر قحط زدہ علاقے کی طرف جانا ہے. یہ جو حضرت کا فرمانا ہے وہ اس عنوان سے ہے, جو لوگ دنیا کو آباد کرنے کے لیے آخرت کو ویران کرتے ہیں یا خراب کرتے ہیں, لیکن جو لوگ دنیا کو آخرت کی کھیتی کے طور پر لے لیتے ہیں ان کی بات نہیں ہو رہی ہے. کیوں کسی دنیا کے بارے میں فرمایا کہ القاد فی عیالک المجاہد فی سبیل اللہ, جو اپنے اہل و عیال کے لیے ان کی کھانے پینے اٹھنے بیٹھنے ایجوکیشن وغیرہ دیگر ضرورتوں کو پورا کرنے کے لیے کوشش اور जिद्दोजहद करता है वो खुदा की रात खुदा के रास्ते का रास्ते में जिद्दोजहद कर रहा है, खुदा के रास्ते का मुजाहिद है, ये इस्तेमाल किया। हत्ता फरमाया कि वो शख्स जो अपने अहल व अयाल के लिए उनकी ज़रूरियात को पूरा करने के लिए जायज़ रास्ते से अगर कोशिश करते हुए मारा जाए या मर जाए या मौत नेचुरली मौत आ जाए, लेकिन उस वक़्त वो मेहनत मुशक्क़त में लगा हुआ था, जॉब कर रहा था, ऑफिस में बैठा हुआ था, अपनी चेयर जॉब की चेयर पर बैठा हुआ था, या मजदूर था मजदूरी कर रहा था, या जो भी था, वो कह रहे हैं कि वो शहीद है। फा हुआ शहीद, मन कुतिल दूना अयाली फा हुआ शहीद, मन कुतिल दूना माली फा हुआ शहीद। तो दूसरी तरफ परवरदिगार आलम ने इस पॉइंट ऑफ व्यू के साथ कि आखरत के बदले दुनिया को हासिल नहीं करना बल्कि दुनिया को उसी लेवल पर रखना है, आखरत को उसी लेवल पर रखना है, इस पॉइंट ऑफ व्यू के साथ और इस फिलोसफी के साथ जो लोग जिद्दोजहद करते हैं अपने अहलो अयाल के लिए और अपने लिए, उनको तो खुदा ने जो है बहुत बड़ा मकाम दिया है। यहाँ मुजम्मत हो रही है उसकी जो लोग आखरत के बदले दुनिया को हासिल करना चाहते हैं, अपनी दुनियावी खुशी और अपनी दुनियावी रजा और दुनियावी अच्छाई के लिए उखरवी और आखरत की का सौदा करते हैं और उसे बेचते हैं। खुदा की नाराजगी उनके लिए इम्पोर्टेंट नहीं होती और लोगों की नाराजगी इम्पोर्टेंट होती है। खुदा की नाफरमानी इम्पोर्टेंट नहीं होती बल्कि अपना फायदा और मुनाफा अहम होता है। उनके बारे में मौला फरमाते हैं कि ये घाटे का सौदा कर रहे हैं और ये अपनी आखरत को वीरान कर रहे हैं जो कि एक परमानेंट जगह है। फरमाते हैं मसलन बाज कलिमात हैं मौला के, उसके अंदर फरमाते हैं इन्नकुम अखरजतुम आखिरतिकुम व अमरतुम दुनियाकुम फअंतुम तकराहूना नक़लत मिन अल इमरान इल अल खराब। फरमाते हैं कि देखें अक्सर लोगों का जो प्रॉब्लम है कि वो ये है कि अपनी आखरत को ख़राब कर चुके हैं, दुनिया को बना चुके हैं। अमर तुम दुनिया कुम, एक और जगह पे है जुमले फरमाते हैं, अमर तुम तामीर से है, बिल्डिंग करना, बिल्ड करना। फरमाया कि अपनी दुनिया को आप बिल्ड कर चुके हो लेकिन अल्टीमेटली क्या किया, आखरत को ख़राब कर दिया। अब रिजल्ट क्या निकलता है, अंतुम तक रहून, तुम्हें जो है बहुत ही नापसंदीदा है ये काम, बिल्कुल भी लाइक नहीं करते हो कि नकलत मिनल इमरान इलल खराब, कोई भी पसंद नहीं करता कि तबाह हो बर्बाद शुदा मकान में जाए, एक आबाद जगह को छोड़कर बर्बाद जगह में जाके बसना किसी को भी पसंद नहीं है। अक्सर लोग जो आखरत के मसले को लेकर गाफिल होते हैं वो आखरत को तबाह बर्बाद कर चुके होते हैं, डिस्ट्रॉय कर चुके हैं, दुनिया को बिल्ड कर चुके हैं। अब जो बिल्ड शुदा एक डेवलप शुदा जो चीज़ है उसे छोड़कर एक बैकवर्ड जगह पे जाना कौन पसंद करेगा। तो अक्सर लोगों का मसला ये है कि वो जो है मौत इसीलिए उनके लिए एक बहुत नापसंदीदा चीज़ है, आखरत का मसला नापसंदीदा चीज़ है, इसलिए फरार अख्तियार करते हैं हमेशा। सूरह मुनाफिकून में भी एक जुमला आया है, मैं उसको भी आपके गोशगुजार कर दूं, जिससे ये हमें बताना चाहते हैं सूरह मुनाफिकून की आयतें कि दुनियावी फवायद आखरत के बदले में हासिल नहीं करना। ये इस तरह की कभी डील मत करना जिंदगी में कि आखरत के बदले में दुनिया के फायदे हासिल हो जाएं। मसलन जहां पर मैं झूठ बोलूं तो मेरे दुनिया का फायदा हो सकता है लेकिन मेरी आखरत तबाह हो जाएगी। जहां पर किसी के ऊपर इल्जाम लगाऊं या तोहमत लगाऊं तो मेरा दुनियावी जो मसला है वो हल हो सकता है, या प्रोपेगेंडा कर लूं झूठा किसी के बारे में ताकि मेरे दुनियावी मसाइल हल हो जाएं, तो वो दुनियावी मसाइल हल हो जाएंगे। नतीजे में ये क्या डील हो गई है, ये किस किस्म का मैंने काम किया है, आखरत को बर्बाद कर दिया है। यानी कि ये कभी भी काम नहीं करना। फरमाया या अय्युहल्लज़ीन आमनू ला तुल्हिकुम अमवालकुम वला औलादकुम अन ज़िक्रिल्लाह, कहता है ओ साहिबान ईमान, खबरदार ऐसा ना हो जाए कि तुम्हारी औलाद और तुम्हारा माल खुदा के जिक्र से तुम्हें दूर कर दे। वमन यफअल ज़ालिक फ़ौलाइका हुमुल ख़ासिरून, ज़हन में रखो अगर कोई इस तरह की डील करता है ना, उलाइका हुमुल ख़ासिरून है, वो शदीद नुकसान में, वो लॉस कर जाएंगे। ऐसी डील मत करना औलाद की खातिर या अमवाल की खातिर कि जिक्र खुदा से दूर हो जाएं आप, यानी वही माद से कयामत से उससे दूर हो जाएं, कि ऐसा करोगे तो औलाए कौमुल खासरून शदीद नुकसान में चले जाओगे। ये बहुत ही गलत किस्म का बिजनेस है जो आप कर रहे हो। यहाँ तक जो है थोड़ी सी वजाहत हुई, और अब बढ़ते हैं अगले हिस्से की तरफ कि जिसमें मौलाए कायनात कोई 6 से 7 कुछ अहम अखलाकी मजीद कुछ पॉइंट्स को रेज करते हैं जो हमारी अखलाकी रूहानी और सोशल लाइफ के लिए बहुत ही फ़ायदेमंद और इंतहाई मुफीद हैं और हमेशा इसकी हर एक को ज़रूरत है। फरमाया या बुनैया इजअल नफ्सक मीज़ानन फीमा बैनका व बैन गैरिक। फरमाया देखो मेरे मेरा कहता है फरमाया बेटा देखो अपने और गैर के दरमियान जो मीज़ान है जो स्केल है अपने नफ्स को करार दो, यानी हम जजमेंट करने का जो पैमाना है पैरामीटर है या स्केल है वो क्या होना चाहिए, मैं अपने और दूसरे के बारे में के दरमियान फैसला करना चाहूँ तो कहते हैं अपने नफ्स को करार दो। किस हवाले से, दूसरे के लिए वही पसंद करो जो अपने लिए पसंद कर सकते हो या करते हो। वअलम अन्नल अजाब विद्द सवाब व आफल आफल अलबाब। फरमाया कि याद रखो खुद पसंदी जिसको अरबी में उजब कहा जाता है, उजब का लफ्ज अखलाकियात में बहुत ज्यादा आता है, उजब यानी खुद पसंद होना, खुद को पसंद कर लेना। फरमाया उसके लिए भी वो बात नापसंद करो जो अपने लिए पसंद नहीं करते, यानी खुद पसंदी अच्छी चीज नहीं है, ऐसा कि अपने लिए तो अच्छी पसंद करें दूसरे के लिए बुरी पसंद करें। ये बड़ा मुश्किल मरहला है कि इंसान इस लेवल पे, यानी कि अगर हर कोई नहीं पहुंच सकता है मतलब हर कोई छोड़ दे, नहीं, जिस जिस लेवल तक भी इंसान जा सकता है उसे जाना चाहिए। बहुत अवकात होता है कि इंसान अपने लिए, अपनी औलाद के लिए और अपनी फैमिली के लिए और अपने करीबी लोगों के लिए एक चीज पसंद करता है, लेकिन वही मसला दूसरों के लिए आ जाए तो वो पसंद नहीं करता, और कुछ चीजें अपने लिए पसंद नहीं करता दूसरों के लिए वो चीज मसला नहीं है वो पसंद कर लेता है। ये एक बड़ा ही काफ़ी पेचीदा मामला है और ह्यूमन जो साइकी है और ह्यूमन जो चीज़ें हैं उसमें बहुत सारा जो है पेचीदगियाँ इसके सामने मौजूद हैं। काफ़ी मुश्किल काम है ये, इस मरहले को तय करना आसान है लेकिन मुश्किल ज़रूर है कि खुद अपने नफ्स को जज बना ले इंसान और देखे कि वो कर क्या रहा है, वाकई सच मुच में वो वही पसंद करता है अपने लिए जो दूसरों के लिए भी करता है, वही चीज़ नापसंद करता है। मसलन मुझे पसंद नहीं है कि कोई मेरे पीठ पीछे मेरी बुराइयां करे, मेरे खिलाफ बातें करे, मेरे बारे में प्रोपगंडे करे, मैं उस पर तोहमतें लगाए, मेरे खिलाफ उल्टी सीधी बातें दाएं बाएं फैलाए, ये तो मुझे बिल्कुल पसंद नहीं है। लेकिन अगर ये किसी और दूसरे के हवाले से हो तब भी मैं ऐसा ही चाहूँगा, मैं कहूँगा उसके खिलाफ भी प्रोपगंडे ना करें, उसके खिलाफ भी तोहमतें ना लगाएं, उसके खिलाफ भी बातें ना हो जाएं, उसके खिलाफ भी महफिलें गरमाई ना जाएं, उसकी भी गैबतें नहीं हो जाएं, मैं ऐसा ही उसी लेवल पे मैं पसंद करूंगा कि ऐसा ना हो जाए। तो बहरहाल बहुत सारी एग्जांपल्स आ सकती हैं, घर के अंदर भी मसाइल होते हैं, भाई बहन को लेकर दे सकते हैं, सास बहू के दरमियान हो सकते हैं, हस्बैंड वाइफ के दरमियान भी हो सकते हैं, हम सब इस मसले में बड़े कड़ी आजमाइश में होते हैं और वाकई एक सीरियस किस्म की आजमाइश है ये और ईजी आसान भी नहीं है। आगे फरमाते हैं किसी पर जुल्म न करना, अपने ऊपर जुल्म पसंद नहीं करते हो, क्योंकि इंसान ये पसंद करता है कि खुद पर उस पर जुल्म कोई ना करे, उसके साथ इंसाफ के साथ बर्ताव किया जाए, तो फिर दूसरों के बारे में भी यही रवैया होना चाहिए। किसी और पर जुल्म फिर कैसे कर सकते हो, अपने लिए इंसाफ मांगते हो तो दूसरों के लिए जुल्म कैसे माना जा सकता है। इंसान तो वो है जो अपने ऊपर जिस तरह जुल्म पसंद नहीं करता दूसरे को पर भी जुल्म पसंद ना करें। फिर फरमाते हैं हर एक के साथ नेकी करना, जिस तरह चाहते हो कि सब तुम्हारे साथ नेक बर्ताव करें। देखो बहुत सिंपल बातें लेकिन बहुत कीमती हैं, हमारी सोशल लाइफ इसके साथ जुड़ी हुई है, हमारी हत्ता जो है फैमिली लाइफ इसके साथ जुड़ी हुई है, हमारी शख्सियत पर्सनैलिटी इसके साथ जुड़ी हुई है, हमारी दुनिया व आखरत इसके साथ जुड़ी हुई है। भाई आप चाहते हैं कि लोग आपके साथ नेकी करें हमेशा, तो फिर आपका अपना बर्ताव कैसा है दूसरों के बारे में, आप भी हमेशा दूसरों के साथ नेकी करते हैं। फरमाते हैं हर एक के साथ नेकी करना, क्यों भाई हर एक के साथ नेकी करूं, क्योंकि तुम चाहते ये हो कि सब तुम्हारे साथ नेकी नेक बर्ताव करें। फिर फरमाते हैं जिस चीज को दूसरे के लिए बुरा समझते हो उसे अपने लिए भी बुरा ही तसव्वुर करो, मैं नहीं चाहता हूं कि मेरा कोई नुकसान हो जाए, मैं नहीं चाहता हूं कि मेरे साथ जो है कोई मुश्किल में चला जाऊं, तो दूसरों के बारे में कैसे मैं ये तसव्वुर कर लूं कि उसके लिए नुकसान ना हो, उसकी मुश्किलात ना हो जाए। मुझे अगर अपने यहाँ मुश्किल आती है तो उसके उसका शदीद दर्द का एहसास होता है, तो दूसरे के बारे में कैसे? वो जो एक कहते हैं ना, बाज़ औक़ात हम सब के लिए, ये नहीं कि मैं बयान कर रहा हूँ तो मैं इससे खाली हूँ, नहीं, सबका है ये मसला। मौला ने इसीलिए हम सब की तरबियत के लिए ये बातें की हैं, कोई ज्यादा कोई कम, लेकिन सब इसमें मुबतला हैं। कि जो नहीं कहते उर्दू में, दूसरों को नसीहत और खुद मियाँ फसीहत, कुरान मजीद ने इस उर्दू की मिसाल को बड़े खूबसूरत तरीके से कहा, लिमा तकुलून मा ला तफअलून, कहा कि वो तुम कहते क्यों जो खुद करते नहीं हो, दूसरों को कहते हो फिर खुद नहीं करते हो, या खुद बाद औकात करते हो दूसरों को रोकते हो। लोगों की उस बात से राजी हो जाना जिससे अपनी बात से लोगों को राजी करना चाहते हो। मैं चाहता हूं सब मेरी बातों से राजी रहें, लेकिन लोगों की बातों से मैं राजी नहीं हूं। उनकी बातों पर तो 1000 मैं वो कीड़े निकालूंगा, 1000 किस्म की ऑब्जेक्शंस करूंगा, लेकिन मेरी बात पे तो चलो तो सब राजी हो जाएं। अलबत्त जहन में रखें, ये जो फरमाया लोगों की उस बात से राजी हो जाना जिससे अपनी बात से लोगों को राजी करना चाहते हो, जाहिर है कि ये जो राजी होने और राजी करने की बात है, ये उसी बात के हवाले से है जो बुनियादी तौर पर कुरान और सुन्नत और अखलाकियात के मुताबिक जो बातें हैं उसके हवाले से बात हो रही है। किसी गलत काम और गलत अमल के हवाले से तो डेफिनेटली ना मुझे तवक्को रखनी चाहिए कि मेरी गलत बात पर लोग राजी रहें, या लोगों की गलत बात पर ना मुझे राजी होना चाहिए। ये तो बेसिक फिर वो जो फिलॉसफी है तरबियत की वो खत्म हो जाएगी, क्योंकि यहाँ बात तरबियत की हो रही है, डेफिनेटली फिर हम उस आला क्वालिटी की और लेवल की बात कर रहे हैं, ना कि जो है बेसिक चीजों के ऊपर कहें जी जैसे भी हो लोग राजी रहें और मैं लोगों से राजी रहूं, इस तरह की चीज डेफिनेटली यहाँ पर ये मुराद नहीं है। आगे फरमाते हैं, बिला इल्म कोई बात जबान से ना निकालना अगरचि तुम्हारा इल्म बहुत कम है। कह रहे अगरचि देखो तुम इंसानों के पास इतना इल्म नहीं है, बहुत ही कम है, जितनी भी ज्यादा इल्मी शाखें बनाओ और फैकल्टीज बनाओ, लेकिन बिलाखरा लिमिटेशन मौजूद है। वो अमीरुल मोमिनीन अलैहिस्सलाम जो बाब मदीनतुल उलूम में वो कहते हैं इल्मुल अव्वलीन वल आखरीन, और अव्वलीन भी महदूद है और आखरीन भी बिलाखरा खुदा के मुकाबले में महदूद है, तो हम फिर कैसे, क्या हैसियत और हमारी क्या वक़्त? जो अना नुक्ता तहत अलबा है, जो बाब मदीनत अलम है, जो यन हदिर अनसेल वाला यरका इलैतर, कह रहे हैं कि मेरे मेरी जो है लेवल तक कोई फिक्री परवास कर ही नहीं सकता, वाला वही आखिरी मुझसे सैलाब की तरह जो है इलम बहता है निकलता है, वो अगर उसमें महदूद, हमारी हैसियत ही क्या है, हमारे इलम और तरक्की और वही आखिरी इसकी तो कोई हसल नहीं। फरमाते हैं बिला इलम कोई बात जबान से ना निकालना अगरचे तुम्हारा इलम बहुत कम है। बाज़ औक़ात होता है हर मसले में लोग कोई ना कोई राय देते हैं, ठीक है, इंफॉर्मेशन जितनी रखते हैं उतनी ही बात करने में कोई बुराई नहीं है, लेकिन बाज़ औक़ात अंदाजे करते हैं, गैस लगाते हैं, कयास आराई जिसको हम कहते हैं, कयास सही नहीं है हर जगह पर, कयास आराइयां करना, तजिया करना, एनालिसिस करना, और जाहिर तजिया और एनालिसिस के बेस पर नॉलेज होती है, इंफॉर्मेशन होती है, उसकी बेस पर तजिया किया जाता है। लेकिन जो ना अंदाजों से सिर्फ और सिर्फ बस ये कि बस हर मौजू पे कुछ ना कुछ बोलना जरूर है हमें, तो ये तो गलत बात होगी। बाद मसलन फर्ज करें मेंबर पे मौलाना साहब बैठो, मौलाना साहब को कहें मौलाना साहब इस वक्त जो कोरोना वायरस आया है उसके मरीज के लिए बेहतरीन मेडिसिन कौन सी? आप मौलाना साहब वहां बैठे जिसने मेडिकल की एक किताब भी ना पढ़ी हो और बैठ के कहें उसको पेनाडोल दे दो, उसको ये दे दो, उसको वो दे दो, उसको वो दे दो, शुरू हो जाए वहां पे नुस्खे बयान करना, ये गलत है। जैसे मुझे अफसोस है बास जो है हमारे खुतबा हजरात जिन्होंने, आप यकीन करें जिनके बारे में हम अस्तग़फिरुल्लाह, ये बात पता नहीं कहनी चाहिए नहीं कहनी चाहिए, हम जानते हैं कि इल्मी एतबार से उन्होंने कुछ अच्छे मराहिल जो जरूरी होते हैं उसे दे नहीं किया है, कभी वो एजुकेशन के माहिर बनते नजर आते हैं पूरी दुनिया में, एजुकेशन के माहिर बन गए हैं और पता नहीं इंस्टीट्यूट और उसकी लॉन्च करने की बात करते हैं, कभी वो तिब्ब सुन्नती या तिब्ब नबवी के नाम से मेडिकल वो हकीम बनते फिरते हैं, कभी कोई और काम, कोई और प्रोजेक्ट, हर साल उनके पास एक नया प्रोजेक्ट होता है और हर मौजू के ऊपर वो एक्सपर्ट भी होते हैं माशाल्लाह से, हालांकि उनको अपनी लाइन का काम करना चाहिए जिसमें आपकी तजुर्बा है, महारत है, एजुकेशन है, हर मरहले में कूदना नहीं चाहिए। जहां मसलन डोल पीटा जाए, डोल की आवाज लोगों में पॉपुलर हो जाए, इस वक्त लोगों के दरमियान लोगों की मैक्सिमम जो है क्या कहते हैं अटेंशन हो चुकी है एजुकेशन की तरफ, तो एजुकेशनिस्ट बन जाएं, लोग अगर मैक्सिमम क्या कहते हैं अटैक हो चुकी है या एक बड़ी बड़ा हल्का अटैक हो चुका है रूहानियात और सैर व सलूक के लिए, तो कब्रें खोदनी शुरू कर दें हम किसी देहात में जाकर, या मदरसे खोलना शुरू कर दें। ये तो सप्लाई एंड वो डिमांड एंड सप्लाई वाला काम तो नहीं करना हमने। हर आदमी का यानी हर आदमी हर फन मौला हो जाए ये कोई जो है ना कोई ऊपर से ग्रांटेड कोई चीज नहीं है। तो इंसान को उसी उस पर बात करनी चाहिए, बिला इल्म कोई बात जबान से ना निकालना अगर जी तुम्हारा इल्म बहुत कम है, और किसी के बारे में वो बात ना कहना जो अपने बारे में पसंद ना करते हो। ये भी बहुत अहम है। हम बहुत सी बातें दूसरों के लिए इजीली कह देते हैं, लेकिन अगर वही बातें खुद हमारे बारे में कही जाएं और इंसाफ से कही जाएं, यानी एक तो होता है ना तोहमत लगाना, इल्जाम लगाना, एक होता है हकीकत बयान करना, तो वो हकीकत भी हमें पसंद नहीं होती कि कोई बयान करे हमारे लिए। तो अगर मैं अपने लिए हकीकत बयान करना पसंद नहीं करता तो दूसरों के ऊपर जो है हो सकता है हकीकत में बयान कर रहा हूँ या तोहमत लगा रहा हूँ, तो मैं कैसे पसंद कर सकता हूँ। हजरत जो है इस पहलू की तरफ जो है मुतवज्जे कर रहे हैं। फिर फरमाते हैं याद रखो कि खुद पसंदी राह सवाब के खिलाफ, यानी राह सवाब मतलब दुरुस्त रास्ते के खिलाफ, और अकलों की बीमारी है। खुद पसंदी एक अकलों की अकली बीमारी का है, इसलिए कि अकल नबी वातिन है। एक अकल का मतलब अकल की तारीफ जो है कुरान और सुन्नत में अल अक्ल माउबिदु बिहर रहमान वक्तसिबुल जनान, कभी भी इस हदीस को ना भूलें, बहुत अहम हदीस है। प्रायः अकल की डेफिनेशन ये है कि वो खुदा का बंदा होता है और उस बंदगी के नतीजे में जन्नत का मालिक को मुख्तार बन जाता है, जन्नत यानी उसके लिए जन्नत हासिल हो जाती है नतीजे में। इस शख्स को हम आकिल कहेंगे। बाकी जितनी भी मसलन चालाकी, मक्कारी, अय्यारी या जो है ख्वाहिशात की तकमील या सिर्फ और सिर्फ मादी और दुनियावी वसाइल के हुसूल के लिए इस्तेमाल होने वाली अकल, बाज लोग कहते हैं मैथमेटिकल अकल, हालांकि गलत टर्मिनोलॉजी है, यानी वो अकल जो सिर्फ दुनियावी दुनिया के एतबार से बेहतरीन परफॉर्मेंस रखती है, वो अकल नहीं, आकिल नहीं कह सकते हम उनको कुरानी पॉइंट ऑफ व्यू से, कुरान वितरत के पॉइंट ऑफ व्यू से। अल आकिल फरमाया खुद पसंदी, अब जाहिर है खुद पसंदी दुरुस्त नहीं है, सिफात पसंदी होनी चाहिए, फजाइल पसंदी होनी चाहिए, किरदार पसंदी होनी चाहिए, और इंसान जो है खुद पसंद नहीं होना चाहिए, क्योंकि तमाम तर इंसान मासूम के अलावा तमाम इंसान खता के पुतले हैं, कामिल व अकमल व अतम कोई भी नहीं है, कमाल में कोई भी नहीं है, इल्ला कलील बहुत कम। लिहाजा खुद पसंदी एक ऐसी एक बीमारी के तौर पर फरमाया और गलत रास्ते के तौर पर पहचानवाया और कहा कि आकिल इंसान कभी खुद पसंद नहीं होता है। लिहाजा अपनी कोशिश तेज तर करो और अपने माल को दूसरों के लिए जखीरा ना बनाओ। ये भी बड़ा जबरदस्त है कि ऐसा माल जो गलत रास्ते से हासिल किया जाए इसलिए कि मैंने अपने बच्चों के फ्यूचर को सिक्योर करना है और उनके फ्यूचर कुछ प्लानिंग करनी है उनके लिए, लेकिन जो है जो माल है वो इस तरह का है या उस माल के अंदर शरी वाजिबात मौजूद हैं, खम्स व ज़कात वगैरह वगैरह हैं, या जो है वो माल दुरुस्त रास्ते से हासिल नहीं किया गया है। अब इसको अगर जखीरा करें अपने बुढ़ापे के लिए और अपने बच्चों के पता नहीं उसके लिए, पोतों और पड़ पोतों के लिए, बल्कि आने वाली कम से कम 3-4 जनरेशन के लिए, और माल भी का हुसूल भी गलत हो, वाजिबात भी अदा ना हो, ये तो सरापा गलत रास्ता है, गलत तरीके कार है। कहते हैं कि आला सिफात तो ये है कि इंसान जो है एक हद से ज्यादा जखीरा अंदोजी ना करे, यानी जखीरा अंदोजी को हत्ता जायज माल की जखीरा अंदोजी को ज्यादा पसंद नहीं किया, एक हद से ज्यादा यानी जो माकूल जखीरा अंदोजी है उससे ज्यादा जखीरा अंदोजी ना करे। मिसाल के तौर पर कहते हैं जी बच्चों के लिए एक प्रॉपर्टी बनाया, बच्चों के लिए चलो कुछ आपने बैंक बैलेंस बना लिया है उनके लिए, और बलाखरा बच्चों के राजी को मालिक व खालिक हम नहीं है, इन बच्चों के भी राजी को, माँ बाप कभी भी बच्चों के खुदा नहीं होते, माँ बाप कभी भी उनके खालिक और राजिक नहीं होते, उनका भी मालिक है, खालिक है, राजिक है। माँ बाप का जितना फरीजा और किरदार हो सकता है वो करे, न समझे कि हम माँ बच्चों के अव्वल भी हैं आखिर भी हैं, नऊज़ु बिल्लाह। इस तसव्वुर से ज़खीरा अंदोजी करना बहुत ही गलत तरीका है, वलो जायज माल से ही क्यों ना करे, इस पॉइंट ऑफ व्यू से करता है तो बहुत गलत है, ऐसा माल हो सकता है कि फायदा ही ना पहुंचाए उस इंसान के लिए। और अगर दरमियानी रास्ते की हिदायत मिल जाए तो अपने रब के सामने सबसे ज्यादा खुजू व खुशू से पेश आना, عام طور پہ مسئلہ یہ بھی ہوتا ہے کہ خود پسند انسان حقائق کو نہیں دیکھ سکتا ہے اور سمجھداری پھر نہیں دکھا سکتا ہے. یہ ایک بڑا مسئلہ ہے کہ خود پسندی انسان کو سچائی اور حقائق تک پہنچنا نہیں دیتی ہے اور سمجھدار کام بھی کرنے نہیں دیتی ہے, کیونکہ سمجھداری سچ اور حق کو قبول کیے بغیر تو عقل مندی اور سمجھداری نہیں کہلاتی ہے. اور لہذا خود پسندی کیا کرتی ہے کہ سچ اور حق کو قبول کرنے نہیں دیتی, کیونکہ ہمیشہ جو سچ اور حق ہے یہ نہیں ہے کہ میری پسند کے مطابق ہمیشہ کام ہو جائے, اور پھر نیک عمل میں بھی کمی کراتی ہے اور انسان کو نیک عمل سے دور بھی کرتی ہے. تو یہاں پر اسی لیے فرمایا کہ درمیانی راستے کی ہدایت ملے تو اپنے رب کے سامنے سب سے زیادہ خضوع و خشوع سے پیش آنا, اس لیے کہ پروردگار عالم کے سامنے خضوع و خشوع سے پیش آنے سے انسان کی بہت ساری جو اخلاقی بیماریاں ہیں وہ دور ہو جاتی ہیں, جن میں ایک سرفہرست خود پسندی ہے. آگے فرماتے ہیں, اور یاد رکھو کہ تمہارے سامنے وہ راستہ ہے جس کی مسافت بعید اور مشقت شدید ہے, اس میں تم بہترین زاد راہ کی تلاش اور بقدر ضرورت زاد راہ کی فراہمی سے بے نیاز ہو سکتے ہو. کتاب بھی ہے ایک منازل آخرت کے نام سے, البتہ اس موضوع کے اوپر کئی کتابیں ہیں لیکن اسی نام کے ساتھ ایک کتاب مشہور ہے کافی, منازل آخرت. انہیں حضرت نے فرمایا دیکھیں تمہارے سامنے ایک طویل راستہ ہے, مشقت والا راستہ ہے, سفر کافی جو جرنی ہے وہ کافی اس کے اندر جو ہے ڈیفیکلٹیز موجود ہیں, اور تھوڑا لمبا راستہ بھی ہے. تو لہٰذا اس کے لیے تیاری اور پریپریشن تو پہلے سے ہونی چاہیے, اس دنیا میں پریپریشن کرنا ہوگا اس راستے کے لیے, کیونکہ اس جو راستے کا جو ٹریولنگ ہے وہ ہم پہلے شروع کر چکے ہیں, عالم عدم سے شروع کر چکے ہیں اور ماں کے پیٹ سے ہونے کے بعد دنیا میں آئے ہیں, اور اس دنیا میں اس وقت ہم راستے کو کاٹ رہے ہیں. ہر گزرتا دن اور طلوع ہوتا سورج ہمیں ہماری منزل کی طرف لے کے جا رہا ہے, اور اس کے بعد پھر جو ہے آخرت کے منازل شروع ہو جاتے ہیں. اور آخرت کی منازل کے لیے ظاہر ہے کہ دنیا میں رہنے والی چیزیں کوئی کام نہیں آنے والی ہیں, حتیٰ فرمایا اولاد اور املاک بھی کام نہیں آئیں گے اگر ان اولاد اور املاک کی ہم نے اس طرح جو ہے چلیں یہ ٹرمنالوجی یوز کرتے ہیں ڈیزائننگ کی ہے, اگر ڈیزائننگ نہیں کی ہے کہ وہ آخرت میں کام آ سکیں تو اس صورت میں اولاد اور املاک بھی کام نہیں آئیں گے, وہ اسی دنیا میں تھے چلو ٹھیک ہے دنیا کی خوبصورتی بن کے رہ گئے. فرمایا کہ اولاد آپ کے لیے دنیا کی صرف خوبصورتی ہے اگر آپ نے اس کو کوئی صحیح طرح تربیت نہیں کی وغیرہ, تو کہا آخرت میں تو کوئی کام نہیں آئیں گے, مال بھی اسی طرح ہے دنیا کی خوبصورتی بن کے رہ جائے گا والا آخر ہی. تو اس منزل کے لیے کہہ رہے ہیں کہ آپ تیاری کر لیں, زیادہ راہ فراہم کر لیں. فرمایا البتہ بوجھ ہلکا رکھو اور اپنی طاقت سے زیادہ اپنی پش پر بوجھ مت لادو. بوجھ ہلکا رکھو مطلب کیا, بوجھ تبھی ہو سکتا ہے جب انسان کے اندر گناہوں کا بوجھ ہو, نافرمانی کا بوجھ ہو, خدا کے احکام کی خلاف ورزی کا بوجھ ہو, یا دوسروں کے حقوق کا بوجھ ہو. اس طرح کے جو بوجھ ہوتے ہیں یہ حضرت فرماتے ہیں یہ جتنے بھی ہیں جتنے بھی دنیا میں کم کرو گے اس بوجھ کو اس ویٹ کو آپ کے لیے ٹریولنگ آسانی ہو جائے گی. آگے بیک پیک جو آپ کے پیچھے آئے گا جس میں بوجھ ہونا ہے, وہ بیک پیک جتنا آپ کا اس میں ویٹ کم ہوگا اتنی بہتر آپ پرفارم کرو گے, بہتر آپ دوڑ سکو گے, بہتر آپ اس ایک کے بعد ایک ایک کے بعد ایک سٹاپ اور ایک کے بعد ایک جو ٹرانزٹ پوائنٹ ہیں وہاں سے آپ گزرتے جاؤ گے. لیکن اگر بوجھ بہت زیادہ ہو, کئی من میں جو ہے میرے دائیں ہاتھ میں بائیں ہاتھ میں بھی بیگ ہو, بائیں ہاتھ میں بھی بیگ ہو, پش پر بھی بیگ ہو, اور مجھے اس سب کو لے کر جانا ہو اور ٹرالی بھی اسی طرح میری بھری بھی ہو, تو ظاہر ہے کہ میرا سفر تیزی کے ساتھ تو نہیں ہوگا. اسی لیے جو بعض لوگوں کے بارے میں کہتے ہیں کہ اسٹیل کور میں بیٹھے ہوئے ہیں کئی سالوں سے دہائیوں سے یا کئی جو ہے عشروں سے یا صدیوں سے یا کچھ برزخ کے سفر میں ابھی بھی صحراؤں میں بھٹک رہے ہیں, پہنچے ہی نہیں برزخ میں بےچارے, تو وہ اسی عنوان سے کہتے ہیں. اور حقیقت میں ایسا ہی ہے, یہ جو جرنی ہے بڑی جو ہے ایسی جرنی ہے, اس کے اندر بوجھ کا ہلکا ہونا بہت ضروری ہے. اپنی طاقت سے زیادہ اپنی پش پر بوجھ مت لادو, یہ گراں باری ایک وبال بن جائے. ظاہر اس وقت وبال بن جائے گی, کہے گا یار یہ کیا میں اپنے ساتھ لے کر آیا, کاش دنیا میں ہی دے چکا ہوتا, ختم کر چکا تھا, اپنے اوپر ڈالنے کی مجھے ضرورت کیا تھی. اور پھر جب کوئی فقیر مل جائے اور تمہارے زاد راہ کو قیامت تک پہنچا سکتا ہو اور کل وقت ضرورت مکمل طریقے سے تمہارے حوالے کل وقت ضرورت مکمل طریقے سے تمہارے حوالے کر سکتا ہو تو اسے غنیمت سمجھو اور مال اسی کے حوالے کر دو اور زیادہ سے زیادہ اسی کو دے دو کہ شاید بعد میں تلاش کرو اور وہ نہ مل سکے, اور اسے بھی غنیمت سمجھو تمہاری دولت بندی کے دور میں تم سے قرض مانگے تاکہ اس دن ادا کر دے جب تمہاری غربت کا دن ہو. بہت ہی خوبصورت تعبیرات ہیں اس کے اندر, ضرورت مندوں کو کس انداز سے حضرت نے مقام و منزلت و عزت اور شرف کے ساتھ بیان کیا ہے, اور اسی طرح قرض کے حوالے سے بھی جس طرح بیان کیا ہے. البتہ یہ جو ہے تعبیرات, اس کے پیچھے جو چیزیں چھپی ہیں وہ اصل میں یہی ہیں کہ اس مثال کے ذریعے سے حضرت یہ سمجھانا چاہتے ہیں کہ دیکھیں اس طرح کرو اس دنیا کے اندر کہ جو ہے کل کو تمہارے لیے کوئی فائدہ پہنچ جائے. فرض کریں اس دنیا میں بجائے اس کے کہ تم قرض لے کے چلے جاؤ یہاں سے کسی کا, یہ یہیں پہ قرض اتار دو, دوسروں کے اوپر ڈال دو قرض, دوسروں کو دے دو, چاہے وہ مال کے ذریعے سے ہے یا جو ہے کسی اچھے عمل کے ذریعے سے ہے. صدقہ ہمیشہ مال نہیں ہوتا ہے, صدقہ اچھی بات بھی ہوتی ہے, اچھا نیک مخلصانہ مشورہ دینا بھی ہوتا ہے. کوئی آدمی کو دیکھتے ہیں مشورے کی ضرورت ہے, اس مشورے کے اس کو اچھا سا مشورہ دینا بھی صدقہ کہلاتا ہے, مخلصانہ بات کرنا مخلصانہ مشورہ دینا بھی صدقہ کہلاتا ہے. سب سے بڑی غربت کا دن, دنیاوی غربت پھر بھی اتنی نہیں ہے, سب سے بڑی غربت کا دن, فقیری کا دن اور تنگ دستی کا جو دن ہے وہ قیامت کا دن ہے. ممکن ہے کہ یہاں پر غنی ہو انسان, یہاں پر دولت مند ہو, ثروت مند ہو, یہاں پر اولاد کے حوالے سے بھی ثروت مند ہو, خاندان کے حوالے سے بھی ہو, قبیلے کے حوالے سے بھی ہو, دوستوں کے حوالے سے بھی ہو, سٹیٹس کے حوالے سے بھی ہو, پیسے کے حوالے سے بھی ہو, ممکن ہے قیامت کے دن وہ فقیر ترین آدمی بن جائے وہاں پر, کہ پہننے کے کپڑے بھی نہ ہوں اس کے پاس. کیونکہ ہے نا کہ انسان تو مادری زاد آئے گا, دعائیں ہیں, بعض دعاؤں میں کہتے ہیں کہ پروردگارا قیامت کے دن جو ہے میرے جسم کو ڈھانپ دینا, میرے عزت کی لاج رکھنا. انسان وہاں اس دن جو اس طرح کی صورتحال میں دوچار ہے کہ اس کے پاس اپنے بدن کو ڈھانپنے کا کپڑا تک نہیں ہے, مرنے سے شروع ہو جاتا ہے, مرنے کے بعد اس کے پاس کیا ہوتا ہے, وہ کفن بھی دوسرے پہنا لیتے ہیں, گھر بھی دوسرے بنا کے دیتے ہیں, وہ گھر اس نے خود نہیں بنایا ہوتا, وہ اپنے کپڑے اب اس نے خود نہیں کیے ہوتے, اکثر دوسرے کر کے دے دیتے ہیں, یا کم سے کم اس گھر اور اس کپڑے کو پہننے اور اس گھر میں جانے کا محتاج دوسروں کا ہے, ہمیشہ دوسروں کا محتاج ہے, وہ خود تو نہیں قبر میں جا سکتا ہے, خود تو کفن اپنا نہیں پہن سکتا ہے. تو وہاں قیامت کے دن بھی اس طرح ہے, قیامت کیونکہ حقائق کے کھلنے کا دن ہے تو وہ سب سے بڑی غربت جو ہے یہ غربت ہے. فرمایا یاد رکھو کہ تمہارے سامنے بڑی دشوار گزار منزل ہے جس میں ہلکے بوجھ والا سنگین بار والے سے کہیں زیادہ بہتر ہوگا. ظاہر ہے یہ تو ایک ایزی انڈرسٹینڈ کرنے والی بات ہے کہ ایک بڑی دشوار گزار منزل ہے, بڑی سخت قسم کی منزل ہے, جس کا بوجھ ہلکا ہوگا ظاہر ہے وہ بہتر چل سکے گا, آسا سے جا سکے گا, جس کے پاس زیادہ وزنی بوجھ ہوگا وہ نہیں چل سکے گا. پھر فرماتے ہیں دھیرے چلنے والا تیز رفتار سے کہیں زیادہ بدحال ہوگا, اور تمہاری منزل بہرحال جنت یا جہنم ہے. اب ظاہر ہے کہ جو دھیرے چل رہا ہے بوجھ زیادہ ہونے کی وجہ سے اس کا منزل تو معلوم ہے کہ جہنم ہے, جو تیز چل رہا ہے بوجھ ہلکا ہونے کی وجہ سے, بیک پیک اتنا سنگین نہیں ہے, ہاتھوں میں اتنا وزن نہیں ہے, وہ بیچارہ ایزیلی تیزی کے ساتھ سپیڈلی پہنچ جائے گا بہشت کے اندر. پھر فرماتے ہیں لہٰذا اپنے نفس کے لیے منزل سے پہلے جگہ تلاش کر اور ورود سے پہلے اسے ہموال کر لو. ورود یعنی داخل ہونا, جو حرم میں بھی آپ جاتے ہیں دروازے پہ لکھا ہوتا ہے ورود, فارسی میں بھی لکھا ہوتا ہے, عربی میں بھی ورود یعنی داخل ہونا, پہلے اسے ہموار کر لو کہ موت کے بعد نہ خوشنودی حاصل کرنے کا کوئی امکان ہوگا نہ دنیا میں واپس آنے کا, یعنی یہ صرف ایک چانس ہے, واپس کوئی چانس نہیں ملنے والا پھر سے, یعنی کوئی ریٹرن ہو کے آ جائے اور کہے چلو جی ایک دو مہینے ایکسٹرا آپ کو دیتے ہیں, اس ایک دو مہینے کے اندر اپنے معاملات ٹھیک کرو, ایسا پاسبل ہی نہیں ہے. ایک دو مہینے کیا, ایک دو مائکرو سیکنڈ بھی نہیں ملنے والے, واپسی کی کوئی وہ نہیں ہے. فرمایا اس لیے ابھی ہے یہ چانس, یہ ایک ہی چانس ہے بس, یہ مس کیا تو مس کیا, ختم ہو گئی بات. جیسے بہت سی جگہوں پہ ہم آپ کہتے ہیں یہ چانس مس نہیں کرنا بھائی, لاسٹ چانس ہے, اس کے بعد کوئی چانس ہی نہیں ہے. تو کتنے الرٹ ہو جاتے ہیں ہم لوگ, کتنے ہوشیار ہو جاتے ہیں, نیندیں اڑ جاتی ہیں, حتیٰ ہماری نہیں, ہمارے دائیں بائیں جو عزیز رشتہ دار ہیں ان کی نیندیں اڑ جاتی ہیں, پیرنٹس کی रिश्तेदारों की दोस्तों की निंदा कहती है, यार देखो प्लीज ये मिस मत करना, ये दिला हमें ये एक ही चांस है, ये मिस कर लिया बस खत्म हो गई। फरमाते हैं इसीलिए फरमाया कि देखें मौत के बाद ना खुशनुदी हासिल करने का कोई इम्कान होगा, खुशनुदी है खुदा हासिल करने का, ना दुनिया में वापस आने का कोई चांस मिल सकता है। फरमाया याद रखो कि जिसके हाथों में जमीन व आसमान के तमाम खजाने हैं उसने तुमको दुआ करने का हुक्म दिया है और कबूलियत की जमानत दी है और तुम्हें मामूर किया है यानी जिम्मेदारी लगाई है कि तुम सवाल करो ताकि वो अता करे, तुम तलब रहमत करो ताकि वो तुम पर रहम करे। उसने तुम्हारे और अपने दरमियान कोई हाजिब यानी रुकावट नहीं रखा है और न तुम्हें किसी सिफारिश करने वाले का मोहताज बनाया है। इन प्रिंसिपल बिल्कुल सही है, गुनाह करने की सूरत में तोबे से भी नहीं रोका। देखिए क्या जुमले हैं, गुनाह की सूरत में तोबे से भी नहीं रोका है, हो गया किसी से गुनाह तो तोबा कर लो। किसी ने सवाल किया पैगंबर खुदा से, या रसूलुल्लाह अगर कोई शख्स एक दिन में 1000 बार गुनाह करे 1000 बार तोबा करे फिर भी खुदा कबूल करेगा? अल्लाह के रसूल ने फरमाया फिर भी कबूल करेगा। गुनाह करने की सूरत में तोबे से भी नहीं रोका और अजाब में जल्दी भी नहीं की है, जल्दबाजी नहीं अजाब के अंदर। फरमाया जिसकी रहमत गजब पर हमेशा सबकत रखती है, रहमत आगे होती है गजब पीछे कई मील दूर होती है, दुआए कुमेल के अंदर नहीं है, और तौबा करने पर ताने भी नहीं देता। हम अगर थोड़ी सी गलती करें घर में हत्ता अपने करीब तरीन रिश्तेदारों में ताने शुरू हो जाते हैं फौरन, और ये तानू वाला जो मामला है ये तो आम होता है, रिश्ते नातों में ज्यादा होता है तानाजनी करना, ये बहुत ही गठिया सिफत है। रिश्ते नातों में तानाजनी करने वाली जो है ना ये बीमारी बहुत ज्यादा होती है। फरमाते तौबा करने पर ताने भी नहीं देता है खुदा, नहीं कहता हाँ आ गए ना देखो मैंने पहले ही कहा था ना शर्म नहीं आती है, इस तरह की कोई बात नहीं करता। जबकि हमारे रिश्ते नाते ये करते हैं, हत्ता पेरेंट्स और औलाद के दरमियान भी ये होता है, मियाँ बीवी के दरमियान भी, भाई भाई के दरमियान भी, हर रिश्ते के दरमियान ये तानाजनी होती है, सिवाय वाहिद जहां पे नहीं होती। वो खुदा कभी भी अब बंदों को ताने नहीं देता, फिर आ गए मुंह उठा के मेरे पास तौबा मांगने के लिए, ऐसा कोई जुमला नहीं होता कहीं पर। हजरत फरमाते हैं अजाब में भी जल्दी नहीं की है, तौबा करने पर ताने भी नहीं देता है और तुम्हें रुसवा भी नहीं करता। खूब रुसवा हम रुसवा करते हैं एक दूसरे को, किसी ने कोई कहे गलती की हो तलाश के ढूंढ के ला के हम, और आजकल तो सो इंटरनेट भी है, व्हाट्सएप भी है और टेलीफोन भी है और सोशल मीडिया, हमारा तो हमारा सुकून ही नहीं होता कि जब तक हम वो बात दूसरों को ना पहुंचा दें, रुसवा करके ना रख दें उस आदमी को। खुदा इतना अजीम है कि हमें रुसवा नहीं करता, पर्दा डाल के रखता है हमेशा जो है। दुआओं में भी मसलन हमसे कहा कि खुदा से कहो सत्तार अल उयूब, ए वो खुदा जो हमारी ऐबों पे पर्दा डालता है। अब यकीन करें अगर एक दफा भी खुदा मसलन हमारी जिंदगी के एक मिनट की हकाइक को सामने खोल दे तो क्या हशर होगा हमारा, रुसवा नहीं करता अगर तुम उसके हकदार हो। यानी ये सारी चीजें कि तौबा करना, अजाब में जल्दी ना होना वगैरह वगैरह, ये कहा कि इसके तुम्हें हकदार भी होना चाहिए। हकदारी का जो बहस है बहुत सिंपल है और वसी भी है, वो ये कि भाई खुदा का जब तक अकीदतन तौहीद को मानता है और शरीक और मुशरिक नहीं हुआ है, शरीक करार नहीं दिया है, जाहिर है कि खुदा वंद मुताल उसे हक देता है, ये हक उसे अता करता है कि वो जो है उम्मीदवार रहे, तौबे के लिए उम्मीदवार रहे, खुदा की अजाब में जल्दी नहीं होगी, रुसवा नहीं करेगा। वाइल आखिर ही फरमाते हैं उसने तौबा कबूल करने में भी किसी सख्ती से काम नहीं लिया और जराइम पर सख्त मुहासबा करके रहमत से मायूस भी नहीं किया। बहुत अजीब जुमले हैं जो दुआए कुमेल में भी इसी तरह के जुमले हमें मिलते हैं, उसने तौबा कबूल करने में कभी सख्ती से काम नहीं लिया है। मसलन हमसे ये नहीं कहा कि मैं तुम्हारी तौबा कबूल करूंगा अगर तुम माउंट एवरेस्ट पर चढ़ के नीचे उतरो तो, या मसलन ये नहीं कहा कि अगर तुम जो है फर्ज करें कि रोजाना 50 किलोमीटर दौड़ोगे तो मैं तुम्हारी तौबा कबूल करूंगा, या अगर तुम जो है तौबा तब कबूल होगी जब तुम जो है 1000 ऊंट जो है ना मेरे रास्ते में निकाल के दे दो तो। सिंपल सी बात कहा कि हत्ता मुंह से कहने की बात भी नहीं कहा कि अंदर से पशेमान हो जाओ दिल से, सचमुच में पशेमानी करो, कहा कि तौबा कबूल करूंगा, जबान खोलने की बात भी नहीं बताई। वाकया अगर इंसान गौर करे ना, हम नॉर्मली एक दूसरे को इतनी आसानी से माफ नहीं करते हैं चीजों में, बैठ के रख पकड़ के बैठ जाते हैं। उसने तोबा कबूल करने में कभी सख्ती से काम नहीं लिया, जराइम पर सख्त मुहासिबा करके रहमत से मायूस भी नहीं किया। ऐसी सख्त मुहासिबा नहीं किया कि इंसान कहे बस द एंड फिनिश्ड, कोई ऑप्शन ही नहीं है, खत्म खत्म कर दिया मैंने, सारी किश्तियां जल गई हैं। नहीं नहीं नहीं, ऐसी कुछ भी नहीं है। ला तक़नुतु मिन रहमतिल्लाह है, फरमाते हैं बल्कि गुनाहों से अलहदगी को भी एक हसना बना दिया। अजीब है, यानी गुनाह अगर न करे इंसान तो कहा यह भी एक हसना है, उसके लिए इनाम मिल रहा है उसका भी, तुमने गुनाह नहीं किया, या तुम पहले कर रहे थे तुमने छोड़ दिया है, तौबा कर दिया, ये अब तुम्हारी सिफात हसना में से है, खुदा उसके बदले भी एक अजर दे रहा है। फिर बुराई में एक को एक शुमार किया है, एक बुराई मतलब एक ही गुना, नेकियों में एक को दस बना दिया है, यानी एक नेकी करोगे दस मिलेंगे, एक बुराई करेंगे एक मिलेंगे। अब देखना कितनी जबरदस्त किस्म की ऑफर्स हैं ये खुदा की तरफ से हमारे लिए, और हजरत किस तरीके से अपने बच्चे को समझा रहे हैं, या वालिदैन को कह रहे हैं अपने बच्चों को यूं समझा दो, तौहीद पढ़ाना चाहते हो, खुदा की मारिफत कराना चाहते हो, इस अंदाज से मारिफत कराओ खुदा की, इस तरह बच्चे को सिखाओ कि खुदा मतलब क्या, खुदा मतलब ये, खुदा मतलब ये। तौबा और तलब रजा का दरवाजा खोल दिया है कि जब भी आवाज दो फौरन सुन लेता है, जब भी मुनाजात करो उससे भी बाखबर रहता है। ऐसा नहीं है कि कहेंगे नहीं जनाब इस वक्त तो टाइम ही नहीं है, आप सब्र करें ना सुबह तक, सुबह होगी तो फिर आप खुदा को आवाज दे दें, अभी तो टाइम नहीं है जनाब, दरवाजा बंद हो गया रहमत का इस वक्त, ऐसा कुछ भी नहीं है। जब मसलन फौरन सुन लेता है, जब मुनाजात करो तो उससे भी बाखबर रहता है, तुम अपनी हाजतें उसके हवाले कर सकते हो, उससे अपने हालात बता सकते हो, अपने रंज व गम की शिकायत कर सकते हो, क्योंकि अगर मैं अपने हालात खुदा को बताऊंगा, अपने दुख खुदा से शेयर करूंगा, ना उसका डंडोरा पीटा जाएगा, ना उससे मुझे रुसवा किया जाएगा, बदनाम किया जाएगा, ना उससे मेरी हौसला शिकनी की जाएगी, उल्टा जो है आगे से मगफरत आएगी, करम आएगी, लुत्फ आएगी, इनायत आएगी, रहमत आएगी। किसी बंदे को बता दूं तो मुमकिन है वो मेरे बारे में तसव्वुर बनाना शुरू कर दे, यार कैसा बंदा है, हमेशा छोटी छोटी चीज़ों पर बोलता रहता है, ये तो बेचारा बड़ा मिस्कीन किस्म का आदमी है, मैं तो इससे बड़ी बड़ी उम्मीदें लगा के बैठा था, वगैरह वगैरह वगैरह। लेकिन खुदा के साथ शेयर करेंगे, मतलब खुदा को एक रब अपनी जगह, रबूबियत अपनी जगह है, लेकिन दूसरी तरफ क्या है, एक एक लगाव है, एक चाशनी है, एक इश्क है, एक वालिहाना पंद है, एक दोस्ताना माहौल है। इस अंदाज से जाने खुदा को मुखातब करना, अपने हुस्न अलम के जवाल का मुतालबा कर सकते हो, यानी दुखों और गमों के खात्मे का मुतालबा कर सकते हो, अपने उमूर में मदद मांग सकते हो, उसके खजाने रहमत से इतना सवाल कर सकते हो जितना कोई दूसरा बहरहाल नहीं दे सकता, चाहे वो उम्र में इजाफा हो या बदन की सेहत या रिज़्क़ की वसअत। देखिए हजरत कितने अब माइक्रो लेवल पे आके समझा रहे हैं चीजों को। इसके बाद उसने दुआ की इजाजत देकर गोया खजाइन रहमत की कुंजियां तुम्हारे हाथ में दी हैं, जब चाहो उन कुंजियों से नियामत के दरवाजे खोल सकते हो, यानी दुआ के जरिए से नियामत के दरवाजे खोल सकते हो, रहमत की बारिशों को बरसा सकते हो। लिहाजा खबरदार, कबूलियत की ताखीर तुम्हें मायूस न कर दे। हाँ, ये एक और फलसफी का है, जी मैंने मांगी थी इतनी दुआएं, इतने साल से कर रहा हूं लेकिन हो ही नहीं, कबूल ही नहीं हो रही जी। कह रहे कबूलियत की ताखीर यानी देर होने में, देर से कबूल होने में मायूस न कर दे। अतिया हमेशा बेकद्र नियत हुआ करता है, और कभी कभी कबूलियत में इसलिए ताखीर कर दी जाती है कि इसमें साइल के अजर में इजाफा और उम्मीदवार के अतिये में ज्यादती का इम्कान पाया जाता है। यानी एक तो फिलॉसफी यह है कि इसलिए ताखीर होती है कि ज्यादा से ज्यादा क्या होता है, इसको सवाब मिलता है जो कि दायमी जिंदगी की प्रॉपर्टीज में से है। और फिर फरमाता है कि कभी क्या करता है अल्लाह जो है उसे इस हम्द व सना व मुनाजात में स्पिरिचुअली और रूहानी और मानवी तौर पर वो कंटिन्यूली इस सिफत को उसके अंदर रखना चाहता है। और क्या हो सकता है, हो सकता है कि तुम किसी शे का यानी किसी चीज का सवाल करो और वो न मिले, लेकिन उसके बाद जल्द या बदेर इससे बेहतर मिल जाए। असल मैं एक चीज मांग रहा हूं खुदा से, नहीं मिल रही है, कुछ अरसे के बाद उससे बेहतर चीज मिल खुदा मुझे अता करे, کیوں؟ یا اسے تمہاری بھلائی کے لیے روک دیا گیا ہو؟ ممکن ہے کہ جو چیز میں مانگ رہا ہوں میری اسسمنٹ یہ ہے کہ 100% یہ میرے فائدے کی چیز ہے، لیکن اس کے اندر فائدہ موجود نہ ہو، میں نہیں سمجھ پا رہا ہوں. ہماری مثال وہ بچے کی طرح ہے جو چاقو مانگ رہا ہے اس لیے کہ چاقو اس کو خوبصورت لگ رہا ہے اور ایک کھلونا لگ رہا ہے. اس بچے کو نہیں پتا ہے کہ چاقو خوبصورت ہے، کھلونا بھی ہے، کھیل بھی سکتے ہو، لیکن خطرناک بھی ہے اور اس کے خطرے سے وہ واقف نہیں ہے. فرماتے ہیں کہ تم کسی شے کا سوال کرو وہ نہ ملے، لیکن اس کے بعد جلد یا بدیر اس سے بہتر مل جائے یا اسے تمہاری بھلائی کے لیے روک دیا گیا ہو. اس لیے کہ اکثر ایسا بھی ہوتا ہے کہ جس چیز کو تم نے طلب کیا ہے وہ اگر مل جائے تو دین کی بربادی کا خطرہ ہے. مجھے نہیں پتا اس کا، لیکن میں مانگ رہا ہوں، پھر میری حاجت پوری نہیں ہو گئی. لہٰذا اسی چیز کا سوال کرو جس میں تمہارا حسن باقی رہے اور تم وبال سے محفوظ رہو. مال نہ باقی رہنے والا ہے اور نہ تم اس کے لیے باقی رہنے والے ہو. کیا خوبصورت تعبیر ہے، چھوٹے سے جملے کہا کہ نہ تمہارا مال باقی رہے گا نہ تم اس مال کے لیے باقی رہو گے، یعنی دونوں چیزیں نہیں رہنے والی. کہا نہ تمہارا مال باقی رہے گا نہ تم اس مال کو یوٹیلائز کرنے کے لیے اور یوز کرنے کے لیے تم باقی رہو گے. تو یہ تو نہیں رہنے والی چیزیں. یعنی حضرت کہتے ہیں دیکھو یہ جو حاجات کا مانگنا ہے نا، اس میں کوالٹی مانگو حاجات کے اندر، ٹھیک ہے سوئی دھاگا بھی مانگو، کوئی مسئلہ نہیں ہے، لیکن زیادہ جس چیز کے اوپر وہ کرتے ہو وہ کوالٹی مانگو. میرے خیال میں ہم یہاں پر اکتفا کرتے ہیں، اور انشاءاللہ تعالی کی یہاں سے آگے اگلے جو ہے ہفتے میں انشاءاللہ گفتگو ہوگی. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.
بالکل، کیونکہ یہاں پر نماز کا بھی وقت تقریباً ہو ہی گیا ہے، تو بس 2-3 منٹ میں آغا سے ایک سوال پوچھ لیتے ہیں انشاءاللہ، اگر مختصراً جواب ملے. باقی تمام شرکاء سے یہ ریکویسٹ ہے کہ جو سوال نہیں پوچھے جائیں گے وہ انشاءاللہ آگے رول اوور ہوں گے سیشنز میں، جو فیوچر سیشنز ہوں گے. تو آغا ایک سوال بس جو آپ سے میں پوچھنا چاہوں گی وہ یہ کہ اس میں آپ کو دو سینز دوں گی. پہلے کہ کئی دفعہ ایسا ہوتا ہے کہ ہم مذہب کا کوئی پارٹ لے لیتے ہیں، جیسے ہم نے لیا کہ جی ہم سب یہاں پر ان معاشروں میں، آپ نے کہا کہ حلال رزق کے لیے یا اپنی زندگی کے سٹینڈرڈ کو بہتر کرنے کے لیے بناتے ہیں، تو ہم یہ کانسیپٹ لے لیتے ہیں، لیکن اس راستے کے اوپر میرے لیے زندگی بہتر بنانے کا معیار شاید ایک کوٹھی ہو، کسی اور کے لیے چار کوٹھیاں ہوں، کسی اور کے لیے کوئی اور معیار ہو، تو یہ معیار ایک تو مختلف ہوتے ہیں، اور ان معیاروں کو حاصل کرنے کے لیے کئی مرتبہ ہم وہ کمپرومائزز کرتے ہیں، جیسے ہماری نسلوں کے ہاتھ سے ایمان نکل جاتا ہے، اب ایسے کئی ملک ہیں جن میں جیسے حجاب بین ہے لیکن جی ہم حلال رزق ہے تو ہم نہیں ہٹنا چاہتے. مطلب یہ کچھ ایک کنفیوزنگ سا کرائیٹیریا ہم نے بنایا ہوا ہے. اور سچویشن 2 بھی اسی طرح کی کہ کئی دفعہ میں نے لوگوں سے سنا ہے کہ جی ہماری بچی جو ہے وہ حجاب نہیں کرنا چاہتی، اور ہم فورس نہیں کرتے کیونکہ مذہب میں زبردستی نہیں ہے، لیکن جو مذہب میں پردے کی تاکید ہے وہ پارٹ ہم چھوڑ کے زبردستی نہ کرنے والا پارٹ پکڑتے ہیں. تو ہمیں اپنا میزان یا اپنے معیار کو کیسے بنایا جائے کہ ہمارا بڑا زبردست ریالٹی چیک ہو سکے کہ جو ہم کر رہے ہیں وہ ٹھیک ہے یا نہیں.
اچھا، میں اس کا سوال کا جو جواب ہے وہ آخری بات سے شروع کروں گا کہ مذہب میں زبردستی نہیں ہے، مذہب کی قبولیت میں زبردستی نہیں ہے. مثلا کسی شخص کو اسلام کی طرف لانے میں اور دعوت دینے میں جبر یا فورس کا استعمال کرنا جائز نہیں ہے. گن پوائنٹ پر میں کسی کو کہوں تو مسلمان ہو جا، کلمہ پڑھ، اس کی بالکل اجازت نہیں ہے، اور نہ پہلے کبھی ایسا ہوا اور نہیں ہوا. رہی بات جو سلاطین کے دور میں، جس کو ہم صلیبی جنگیں اور اس زمانے میں جو بادشاہ مسلمان تھے جنہوں نے جبری گھس کر لوگوں کی آبادیوں کو تباہ کر کے گن پوائنٹ پہ یا تلوار کی نوک پر اسلام قبول کرایا ہے، اس کو ہم اسلامی فتوحات نہیں کہتے. کہہ سکتے ہیں مسلم جو امپائرز ہیں ان کی فتوحات ہیں، اسلامی جنگیں نہیں ہیں، جیسے بدر و احد و خندق، یہ بات ذہن میں رکھیں. تو اس معنی میں مذہب میں جبر نہیں ہے. یہ اب مذہب کو قبول کرنے کے بعد مذہبی قوانین پر عمل درآمد کرنے میں جبر ہے یا نہیں ہے، اس میننگز میں اگر ایک سٹیٹ اسلامی ہو اور قانون وہاں پر اسلامی ہو، تو اس قانون پر عمل درآمد کرانا سٹیٹ کی فریضہ ہے, اور اس پہ اگر وہ محسوس کرتے ہیں کہ ایک شخص یا کچھ افراد اس کے قوانین کی خلاف ورزی کرتے ہیں تو ظاہر ہے طاقت کا استعمال بھی ہوگا اتنا جتنا ضروری ہے, اور اسی طاقت کے استعمال کو اگر ہم جبر کہہ سکتے ہیں تو جبر کا نام دے سکتے ہیں. یہ جو فرمایا لا اکراہ فی الدین قد تبین الرشد, یہ لا اکراہ فی الدین دین کو قبول کرانے میں ہے, یعنی ایک مسلمان غیر مسلمان کو اسلام کے اندر داخل کرنے میں جبر جائز نہیں ہے, لیکن ایک مسلمان جو اسلام کو قبول کرتا ہے وہ اگر اسلامی قوانین کی خلاف ورزی کرتا ہے تو اس کے اوپر سختی ہو سکتی ہے اگر ایسا قانون اور نظام موجود ہو جہاں پر جو ہے اسلام کی حکمرانی ہو. جہاں پر نہیں ہے وہاں پر امر بالمعروف کے سٹیجز ہیں. امر بالمعروف کے سٹیجز میں ایک ہائیسٹ جو سٹیج ہے وہ طاقت کا استعمال بھی ہے. ظاہر ہے یہ طاقت کا استعمال بھی تبھی ہو سکتا ہے جب رول کرنے والی جو حکومت ہے وہ اسلام کے ہاتھ میں ہو, طاقت ہو تو استعمال ہوگا نا. اس سے پہلے کے سٹیج نے سوشل بائیکاٹ کہا, اگر کوئی کھل کر مذہب کی مخالفت کرتا ہے یا مذہبی قانون, تاریخ الصلات کے بارے میں کہا کہ اس کا برتن الگ کر دو گھر کے اندر, حتیٰ جو ہے بیوی کو ایڈوائز کیا ہے کہ آپ اپنے شوہر کے حقوق اور فرائض ادا کریں کھانے پینے اور دیگر تمام حوالوں سے, پرسنل لائف سے, لیکن جو ہے آپ ذہن میں رکھیں کہ آپ جو ہے نا اس کے ساتھ اچھے رویے سے بات نہ کریں, اور اگر وہ شکایت کرے تو کہو تم تاریخ الصلات ہو کیونکہ تم بے بانگ دہل نماز نہیں پڑھتے, اس لیے جو ہے میرا رویہ تمہارے ساتھ یہ ہے اور یہ میرے دین کا حکم ہے, میں تمہاری نافرمانی یا تمہارے حقوق کو کی وائلیشن نہیں کر رہی, لیکن اپنے رویے کو میں اتنا دوستانہ نہیں رکھوں گی اس لیے کہ تم تاریخ الصلات. تو مطلب مختلف قسم کے سٹیجز ہیں, ایک تو یہ بات ہمارے ذہن میں ہونا چاہیے, کلیئر ہونا چاہیے. اب آتے ہیں جبر سے مراد اگر یہ ہے کہ ایسی سوسائٹیز میں رہتے ہیں جہاں پر بچوں کے اوپر سختی کرنا تربیتی پوائنٹ آف ویو سے بچوں کو کھو دینا ہے یا بچوں کا باغی ہو جانا ہے, وہ جو ہے کیا کہتے ہیں ریبلز بن جائیں, باغی ہو جائیں, ہاں اس میں پھر ظاہر ہے پرائیورٹیز کو ڈیسائیڈ کرنا پڑے گا. پھر بچوں کو شروع سے تربیت کرنی چاہیے تھی, اور اگر وہ بھی کیا ہے اس کے باوجود اگر کوئی بچی حجاب نہیں کرتی ہے یا کوئی بچہ جو ہے دینی اصولوں کی وائلیشن کرتا ہے تو وہ دو الگ چیزیں ہیں. اس میں پھر دو تین باتیں اور آ جاتی ہیں. نمبر یہ کہ وہ بچہ عاقل ہے, بچی عاقلہ ہے, بالغہ ہے, رشیدہ ہے, تو میکسیمم جو شرعی ذمہ داری ہے وہ اس کی اپنی ہے, تھوڑی بہت ذمہ داری من باب امر بالمعروف, من باب نصیحت, من باب والدین والدین کی ہے, لیکن عاقلہ بالغہ رشیدہ نہیں, میچورٹی نہیں رکھتی ہے یا نہیں رکھتا ہے, تو ظاہر ہے کہ زیادہ جو سوال جواب ہوں گے وہ پیرنٹ سے خدا کرے گا کہ بھئی آپ نے کیوں نہیں بچوں کو سمجھایا, کیوں نہیں بچوں کو ایجوکیٹ کیا, کیوں نہیں بچوں کو بتایا, کیوں امپورٹنس نہیں دی آپ نے ان چیزوں کو جس وقت ان کی تربیت کا ٹائم تھا اور ایج تھی وغیرہ وغیرہ. اس کے بعد ان کی اپنی ذمہ, بالغہ کا مطلب کیا ہے, شرعی فریضہ آ گیا, نماز نہیں پڑھتی ہے تو ذمہ دار وہ ہے, روزہ نہ رکھے ذمہ دار وہ ہے, دیگر واجبات ادا نہ کرے تو ذمہ دار وہی بندہ ہے جو عاقل و بالغ و رشیدہ ہے, میکسیمم برڈن اس کا ہے. دوسروں کو اگر خدا سوال بھی کرتا ہے تو اس عنوان سے کرے گا کہ بھئی آپ نے اپنا امر بالمعروف کا فریضہ ادا نہیں کیا ہے, یہ آپ کی ڈیوٹی تھی نصیحت والا. یہ تو اب آتے ہیں یورپ کے اندر. یہ واضح ہے کہ زیادہ تر جو یہاں فیملیز آئی ہیں وہ جاب کی وجہ سے, کام کی وجہ سے یہاں آئی ہیں, لیکن ایسی فیملیز بھی ہوں گی جن میں اعلیٰ اہداف یقیناً ان کے پیش نظر ہوں گے, اس سے میں ڈینائی نہیں کرتا. ایون یا علماء کرام بھی یہاں پر موجود ہیں تو ان میں سے بھی ایسی تعداد ہو سکتی ہے جن کا یہاں آنا, آنے کے پیچھے جو بیسک ارادہ اور جذبہ یا نیت تھی وہ شاید بہت زیادہ اعلیٰ نہ ہو, ہو سکتا ہے, پاسبلٹیز ہیں یہ ساری ایز اے ہیومن. اب آتے ہیں کہ اگلا مرحلہ, یہاں بیٹھے ہیں تو اب کیا کریں, کس طرح یہاں لائف گزاریں, یہاں تو مسائل ہیں, خطرات ہیں, ہر طرف چیزیں ہیں وغیرہ وغیرہ ہیں. تو اب اس میں ایک مرحلہ تو یہ آتا ہے کہ انسان اپنی نیت بدلے, کسی بھی وقت نیت بدلنے کا امکان موجود ہے. جو نیت اچھی اور آرام دہ زندگی کی نیت سے یہاں پر آیا تھا اس کو اب اپنی نیت بدلنی چاہیے, کہ جب پروردگارہ میں آیا تو کسی اور نیت سے تھا, اب چیزیں میں ریئلائز کر چکا ہوں, دروازے آپ کے بند نہیں ہو گئے ہیں, اب میں نیت باندھتا ہوں کہ اب میرا یہاں رہنا ان معاشروں میں صرف اپنے بہتر لائف کے لیے, بچوں کی بہتر لائف کے لیے نہیں ہے, بلکہ اب میں آپ کے پیغام کو پھیلانے کے لیے اس میں مددگار عامل بننے کے لیے میں یہاں زندگی گزاروں گا یا گزاروں گی. نیت بدلنے, نماز میں نیت بدلی جا سکتی ہے. نماز میں بعض پوزیشنز ایسی ہیں کہ انسان جو ہے نماز کی ٹوٹل نیت بدل سکتا ہے. ظہر پڑھ رہا تھا اور معلوم ہوا کہ اب ظہر پڑھ چکا ہے, عصر میں کنورٹ کر سکتا ہے, صبح کی نماز میں کنورٹ کر سکتا ہے, وہ آخری. تو خدا نے دروازہ اس کا کبھی بھی ہمارے سامنے بند نہیں کیا ہے. درست ہے کہ ان نمل اعمال و بنیات ہے, نیتیں بدلے. ایک تیسرا دوسرا جو اہم مسئلہ ہے وہ یہاں بچوں کو لے کر ہے. میکسیمم اپنی کوشش کریں. میکسیمم کوشش کریں کا مطلب کیا ہے؟ مطلب یہ ہے جتنی ایفرٹس ہم گھر بنانے, پراپرٹیز بنانے اور ان چیزوں میں کرتے ہیں, یا اور مثلا جاب ڈھونڈنے میں یا ایجوکیشن میں بچوں کی اور اس طرح کی چیزوں میں کرتے ہیں, کم سے کم اس لیول کی ایفرٹ تو کریں. اس سے زیادہ ایفرٹ ہونی چاہیے, اس سے زیادہ انویسٹ ہونی چاہیے, ٹائم کے اعتبار سے بھی اور فائنانشلی بھی اور دیگر حوالوں سے بھی. اس سے بڑی انویسٹ اگر ہم نہیں کر سکتے جو کہ ہونی چاہیے, تو اس سے کم سے کم اس لیول کی انویسٹ تو ہم کریں. اتنا ٹائم تو نکالیں بچوں کے لیے, اتنی ٹینشن تو ہم لے لیں بچوں کے ان معاملات کو لے کر جب تک وہ خود سے بالغ و عاقل نہیں ہو جاتے ہیں. کم سے کم انسان کو کرنا چاہیے. تیسری چیز یہ ہے کہ کمپرومائز کرنا. کمپرومائز کے لیے, کمپرومائز نام کا کوئی چیز اسلام میں نہیں ہے. کہیں پر کوئی کمپرومائز نہیں والی بات ہے ہی نہیں. جو چیز ہے وہ سولوشنز ہیں. سولوشن ہیں عسر و حرج میں. عسر و حرج میں ایسی مشکلات کے وقتوں میں کچھ گنجائشات دی ہیں اسی دین نے دیا ہے, جس دین نے ہمیں کہا ہے فرسٹ حکم یہ ہے تو سیکنڈ یہ بھی ہے. مثلا فرسٹ حکم یہ ہے کہ ایک چیز حرام ہے تو آپ کے لیے حرام ہے, لیکن اگر وہ حرام آپ کے لیے مفید چیز میں بدلتی ہے کسی وقت, علاج کے طور پر بنتی ہے یا کسی اور حوالے سے, تو کہا کہ آپ اتنا ہی آپ انجام دے سکتے ہیں وغیرہ وغیرہ. ایک چیز جو کہ فرض ہے اور اس فرض کو ادا کرنا واجب ہے, فرض ہے, نہ کرنے کی صورت میں گناہ ہے, تو بعض اوقات ٹیمپریری طور پر وہ فریضہ رک بھی سکتا ہے. اب یہ ڈیپینڈ کرتا ہے کہ یہ کب کہاں پہ کس طرح رک سکتا ہے, کب کہاں پر کون سی چیز حلال بن سکتی ہے. یہ ہمارے فقہا اور مجتہدین کا کام ہے, جنہوں نے ہر زمانے کے حالات, سچویشن, ہر مکلف یعنی ہر انسان کے حالات اور سچویشن کے حساب سے اس کو سلوشن دینا ہے. میں ایک چھوٹی مثال دیتا ہوں اور کھل کے بتاتا ہوں, یہ بات میں نے کئی بار کوٹ کیا ہے. ترکی کے اندر جب مسلمان لڑکیوں کے اوپر یہ پابندی لگی کہ آپ بغیر حجاب کے یونیورسٹی میں آ جائیں اور حجاب کے ساتھ آپ کو ایجوکیشن نہیں دی, عربی دی, تو یہ قانون نہیں ہے, پہلے تھا. اس وقت جو ہے وہاں جو آبادی ہے کہ تھرڈ یا فورتھ لارجسٹ پاپولیشن بنتی ہے ہماری وہاں پر, انہوں نے مختلف فقہا سے رجوع کیا کہ ہم کیا کریں کہ بچیاں ہماری ہائی ایجوکیشن نہ لے لیں یونیورسٹی لیول کی اور اکتفا کریں کالج تک, یا کیا کریں. تو بعض فقہا نے وہاں سے کہا جی کہ نہیں, وہ ہائی ایجوکیشن لے لیں کیونکہ ایجوکیشن بہت ضروری ہے, لیکن اس کا سولوشن یہ ہے کہ یونیورسٹی کی جو باؤنڈری ہے, ٹیریٹری ہے, اس کے انٹر ہو جائیں جہاں پر حجاب نکالنے کا قانون بنایا ہوا ہے ظلم کے طور پر, آپ وہاں پہ حجاب نکال دیں. یونیورسٹی کی ٹیریٹری سے باہر آتے ہی حجاب پہن لیں, اور اتنا ہی حجاب آپ ہٹا دیں. سر میں دوپٹہ نہیں لینے کی اجازت تھی ترکی میں, کہا سر سے آپ دوپٹہ ہٹا دیں, اگر ایک کیپ پہنی جا سکتی وہ پہن لیں, یا دوپٹہ ہٹا کے بیٹھ جائیں, اب میں نے اسکرٹ تو نہ پہنے. انہوں نے یونیورسٹی نے کہا ہے جی سر سے دوپٹہ ہٹا, یعنی یہ کیونکہ فتویٰ دیا گیا ہے اس لیے میں ڈسکس کر رہا ہوں. اگر میری کیا جرات, یہ جورسٹک ہی میری نہیں ہے, یہ فقہا کی جورسٹک ہے, اس کے اندر میں مجھے انٹری ہی نہیں مارنی چاہیے. کیونکہ فقیہ نے فتویٰ دیا ہے تو میں اس کے فتویٰ کی وضاحت کر رہا ہوں. آیت اللہ مکارم شیرازی نے یہ فتویٰ دیا ہے, اور بھی آیت اللہ فضل اللہ کا بھی اس سے پہلے تھا, اور بھی کچھ ہمارے پاس فقہی پرنسپلس تو ہیں, اصول و ضوابط تو ہیں, لیکن جب تک ایسا کوئی فتویٰ موجود نہیں ہے, میں ایک ایسے فقیہ کو فالو کر رہا ہوں جس نے اس طرح کا کوئی فتویٰ مجھے نہیں دیا ہے. خود سے قیاس آرائی کرنا, خود سے ایک ڈیسیجن لینا, یہ بالکل بھی جائز نہیں ہے, بالکل بھی صحیح نہیں ہے. ممکن ہے کہ ایک سوسائٹی میں کہا جائے ایجوکیشن نہیں لو, بھلے گھر میں ہوم ایجوکیشن لے لو, ہوم ٹیوشن لے لو, آپ چھوڑ دو اس ایجوکیشن کو جو تم سے کہتی ہے تم حجاب اٹھا دو, یا تم سے کہہ رہی ہے کہ تم فلاں حرام کام کر لو. ڈیپینڈ کرتا ہے, یہ سچویشن میں اور آپ ڈیسیجن نہیں لے سکتے بارے میں. اسی طرح پراپرٹیز کے حوالے سے بھی ہے, پراپرٹیز کے حوالے سے بھی یہی ہے کہ فرض کرتے ہیں کہ ایک گھر کسی کی ضرورت ہے, اور اس گھر کے حصول کے لیے ایسے پروسیس سے گزرنا پڑتا ہے جو عام حالات میں درست نہیں ہے ہماری فقہی پیرامیٹرز میں. اس وقت بھی دیکھنا پڑے گا کہ فقہا کیا کہتے ہیں کہ ایک گھر جو کہ ضرورت ہے, اس ضرورت کو آپ پورا کر سکتے ہیں या नहीं कर सकते, लेकिन जो इसको एज एक वो बनाना चाहता है, इन्वेस्ट के तौर पे लेना चाहता है, जरूरत से हटकर चला जाता है, उसके लिए जाहिर है मुख्तलिफ कवानीन है। तो इनमें से हर एक हिस्से के बारे में हमारे पास निज़ाम है, कोई बेवारिस नहीं है। असर गैबत में है, इसका मतलब ये नहीं कि बेवारिस हो चुके हैं, दीन गायब नहीं हुआ है, इमाम में दीन गायब हैं, दीन देकर गए हैं, गैबत के लिए सिस्टम भी देकर गए हैं, निज़ाम भी वजा करके गए हैं। मैंने बारहा ये सिंपल सी बात बयान की है और आज आखिरी बात यही मैं रिपीट करना चाहूँगा, वो ये है कि कैसे ये हम दीगर भाइयों से कहते हैं कि खुदा के रसूल बगैर किसी निज़ाम और सिस्टम वजा किए हुए इस दुनिया से पर्दा नहीं कर सकते, हमारे हाथों में सब कुछ दे के नहीं जा सकते, हम कैसे इस फार्मूले को असर गैबत में ला के कहते हैं कि इमाम ज़माना बगैर किसी निज़ाम और सिस्टम और कवानीन दिए पर्दे गैब में जा सकते हैं। अगर वो दलील वहाँ पर ठीक है तो ये दलील यहाँ पर कैसे फिट नहीं आ सकती है, अगर वहाँ पर मंतिक और लॉजिक है तो यहाँ पर मंतिक और लॉजिक कैसे नहीं है। लिहाजा एक सिस्टम देकर गए हैं, हमें चाहिए कि इस तरह के तमाम शरी मसाइल में फुकहा से रुजू करें, जिस मुज्तहिद की फॉलोइंग करते हैं, तकलीद करते हैं, उससे रुजू करें, उससे पूछें कि हम ऐसी सिचुएशन में हमें इस वक्त इस मसले में हमें क्या करना है, इस मसले में हमें क्या करना है, इस मसले में हमें क्या करना है। और अल्हम्दुलिल्लाह हमारे पास इन तमाम मसाइल के आंसर्स मौजूद हैं, जैसे कि इससे पहले भी आंसर करते रहे हैं इंशाल्लाह।